देखिए भाई सबक किताब पर, वमम मस्सत हुम रातुम बिशहवतिन हरमत अलैहि उम्मुहा व बिन्तुहा وقال الشافعي رحمه الله لا تحرم وعلى هذا الخلاف مسه امرأة بشهوة ونظره إلى فرجها ونظرها إلى ذكره عن شهوة. گزشتہ سبق میں حرمت مصاہرت کا مسئلہ صاحب ہدایہ نے بیان فرمایا تھا. آپ نے پڑھا کہ میاں بیوی پر ایک دوسرے کے اصول اور فروع حرام ہوتے ہیں. نکاح کرتے ہی بیوی کے اصول حرام ہو گئے, اور جب صحبت کر لے گا تو بیوی کے فروع بھی حرام ہو جاتے ہیں. اسی طرح خاوند کے جو اصول اور فروع ہیں وہ بھی بیوی پر حرام ہیں. تو میاں بیوی کے اصول اور فروع ایک دوسرے پر حرام ہو جاتے ہیں, اور اس کو کہتے ہیں حرمت مصاہرت. بھائی حرمت کا معنی ہے حرام ہونا, یا حرمت کا معنی کر لیں احترام بھائی, اور مصاہرت کہتے ہیں سسرالی رشتے کو. تو حرمت مصاہرت کا معنی ہوا سسرالی رشتوں کا حرام ہونا, یا یوں کہہ لیں سسرالی رشتوں کا احترام. تو ہمارے نزدیک جیسے حلال وتی جو ہے وہ حرمت مصاہرت کا سبب بنتی ہے, اسی طرح حرام وتی یعنی اگر کوئی زنا بھی کرے گا تو واتی اور موتوعہ پر ایک دوسرے کے اصول اور فروع حرام ہو جائیں گے. اصول اور فروع حرام ہو جائیں گے حرمت مصاہرت کی وجہ سے. جبکہ امام شافعی رحمہ اللہ فرماتے ہیں کہ حرام وتی یعنی زنا جو ہے وہ تو فعل محظور ہے بھائی, وہ تو فعل ممنوع ہے, اور حرمت مصاہرت وہ تو ایک نعمت ہے. سسرالی رشتوں کا ملنا اور سسرالی رشتوں کا بننا ایک نعمت ہے, اور فعل ممنوع اور فعل حرام جو ہے وہ سزا کا مستحق ہوتا ہے, اس پر انعام نہیں مل سکتا. جبکہ ہمارے فقہا فرماتے ہیں کہ نہیں, زنا جو ہے اس کی وجہ سے بھی حرمت مصاہرت آ جائے گی, بلکہ زنا چھوڑیے دواعی زنا جو ہیں ان کی وجہ سے بھی حرمت مصاہرت آ جائے گی. دواعی زنا یعنی وہ چیزیں جو زنا کی طرف لے جانے والی ہیں, یعنی شہوت سے عورت کو ہاتھ لگا دیا بغیر حائل کے, درمیان میں کوئی کپڑا وغیرہ نہیں تھا, یا اسی طرح عورت کا بوسہ لے لیا, تو یہ سب دواعی وتی ہیں, یہ وتی کی طرف لے جانے والے ہیں, لہذا ان کی وجہ سے بھی حرمت مصاہرت آ جائے گی. اور ہمارے فقہا نے غور کیا اس کے اندر کہ یہ جو میاں بیوی کے اصول اور فروع ایک دوسرے پر حرام ہوتے ہیں اس کی وجہ کیا ہے. تو علت یہ معلوم ہوئی کہ یہ میاں بیوی کے درمیان جو وتی ہے یہ پہنچانے والی ہے ولد تک, یہ سبب ہے ولد کا, اور ولد جو ہے وہ اس کے اندر میاں بیوی دونوں کے جز اکٹھے ہو جاتے ہیں. وہ ولد جز ہوتا ہے خاوند کا بھی, اور وہ ولد جز ہوتا ہے بیوی کا بھی. تو اسی لیے تو دونوں میں سے ہر ایک کی طرف اس کی نسبت کر دیتے ہیں پورے بچے کی. کبھی کیا کہتے ہیں یہ بچہ مثلا زید کا ہے, پورے بچے کی نسبت زید کی طرف کر دی, اور کبھی پورے بچے کی نسبت جو ہے اس کی ماں کی طرف کر دی جاتی ہے کہ یہ مثلا زینب کا بچہ ہے. تو یہ بچہ کیا ہے, میاں بیوی کا جز ہے. تو دونوں کی طرف سے جز آ گئے بچے میں, تو دونوں کے جزوں میں اتحاد آ گیا. جب دونوں کے جزوں میں اتحاد آ گیا تو بیوی خاوند کا جز بن گئی, اور خاوند بیوی کا جز بن گیا, تو دونوں کے اصول و فروع ایک دوسرے کے اصول اور فروع بن گئے. دونوں کے اصول اور فروع ایک دوسرے کے اصول اور فروع بن گئے. تو جب دونوں کے اصول و فروع اپنے بن گئے تو اپنے اصول و فروع تو انسان پر حرام ہوتے ہیں. تو جیسے خاوند پر اپنے اصول و فروع حرام تھے, اسی طرح بیوی کے اصول و فروع بھی اس کے اپنے اصول و فروع بن گئے تو وہ بھی اس پر کیا ہو گئے, حرام. اور جیسے بیوی پر اپنے اصول اور فروع حرام تھے, اسی طرح خاوند کے اصول و فروع بھی اس کے اپنے اصول و فروع بن گئے, اور اپنے اصول و فروع تو انسان پر حرام ہوتے ہیں, تو خاوند کے اصول و فروع بھی بیوی پر حرام ہو گئے کیونکہ وہ اس کے اپنے اصول و فروع ہیں. بھائی دیکھیے کس طرح اتحاد آتا ہے. دیکھو یہ بچہ جو ہے جز ہے خاوند کا, مثلا پہلے خاوند کی طرف سے دیکھ لیں, مثلا یہ بچہ جز ہے خاوند کا, اور اس بچے کا ایک جز بیوی کی طرف سے بھی ہے, گویا بیوی بھی اس بچے کا جز ہوئی. تو بچہ جز ہوا خاوند کا, اور بچے کا جز کیا ہوا, बीवी यानी वो जो मां है उसकी बीवी उसका जुज हुई, तो बीवी जो है खावंद के जुज का जुज हुई। बीवी क्या हो गई? खावंद का जुज, जो बच्चा है उसका जुज हो गई। और जुज का जुज भी अपना ही जुज होता है, अपने यूं कहो अपने जुज का जुज भी अपना ही जुज होता है। मसलन मेरा हाथ जो है ये मेरा जुज है, और इस हाथ का एक जुज उंगली है, तो उंगली मेरे जुज का जुज हुई, और अपने जुज का जुज भी अपना जुज होता है। बात समझ में आ गई? तो ये उंगली भी मेरी अपनी है, मेरा अपना जुज है, क्योंकि अपने जुज का जुज अपना जुज होता है। तो बीवी क्या हुई? खावंद के बच्चे का जुज, और बच्चा क्या है? खावंद का अपना जुज। तो बीवी क्या बन गई? खावंद के अपने जुज का जुज बन गई। तो बीवी भी गोया खावंद का जुज बन गई। जब बीवी खावंद का जुज बन गई तो बीवी के उसूल फुरो खावंद के भी उसूल फुरो बन गए, दोनों एक फर्द के दर्जे में हो गए। बीवी क्या बन गई? खावंद का जुज बन गई। और अब बीवी की तरफ से देखो, ये बच्चा किसका जुज? बीवी का अपना जुज। ये बच्चा बीवी का अपना जुज, बीवी की तरफ से हम देख रहे हैं। और इस बच्चे का एक जुज किसकी तरफ से? खावंद की तरफ से। तो खावंद भी इस बच्चे का जुज हो गया। तो ये बच्चा जो बीवी का अपना जुज है, इसका एक जुज खावंद हो गया। तो ये बीवी के अपने जुज का जो जुज है वो भी बीवी का अपना जुज है, तो खावंद भी बीवी का अपना जुज हो गया। तो यानी दोनों में इत्तेहाद आ गया, दोनों फर्दे वाहिद के हुक्म में हो गए। खावंद जो है बीवी का जुज बन गया, और बीवी खावंद का जुज बन गई, गोया एक ही फर्द के दर्जे में हो गए। तो लिहाजा खावंद के उसूल फुरू बीवी के उसूल फुरू बन गए, और बीवी के उसूल फुरू खावंद के उसूल फुरू बन गए। तो इसलिए दोनों पर एक दूसरे के उसूल फुरू हराम हो गए, क्योंकि वो उनके अपने उसूल फुरू बन गए। बात समझ में आ रही है? फिर इस पर इश्काल जिक्र किया साहिब हिदाया ने। हासिल इश्काल से दोबारा सुन लें। हासिल इश्काल यह हुआ कि ए अहनाफ, आपने हमें क्या जाब्ता बताया कि ये वती पहुंचाने वाली है वलद तक, और वलद में आकर खामंद और बीवी का इत्तेहाद हो गया, दोनों एक दूसरे का जुज बन गए, लिहाजा इसलिए दोनों पर एक दूसरे के उसूल फुरू हराम हो गए, क्योंकि वो उनके अपने उसूल फुरू बन गए। तो इस पर इश्काल होता है, ए अहनाफ ये आपकी अजीब दलील है। उसूल फुरू तो आप कह रहे हैं हराम हो गए, हालांकि जाबता है कि इस्तेहकाक हुर्मत में असल जो है वो जुज होता है। इस्तेहकाक हुर्मत यानी हराम होने का जो मुस्तहिक है वो असल में जुज होता है। तो बच्चा किसका जुज? खावंद का जुज। और बच्चे का एक जुज किसकी तरफ से? बीवी की तरफ से। तो बीवी भी क्या हो गई? खावंद का जुज हो गई। तो जब बीवी खावंद का जुज हो गई तो फिर तो बीवी को भी तो हराम होना चाहिए खावंद पर। आपने उसूल और फुरू को तो हराम करार दे दिया, और जो इस्तेहकाक हुर्मत में असल है यानी जुज, उसको नहीं हराम करार दे रहे। इश्काल समझ में आ रहा है? क्या इश्काल हुआ कि बीवी खावंद का जुज बन गई, और जुज तो इंसान पर क्या होता है? हराम। तो बीवी को भी क्या होना चाहिए? हराम। आप जुज को हराम करार नहीं दे रहे और उसूल और फुरू को हराम करार दे रहे हैं, तो ये कैसी दलील है? यहां तो फिर आपकी इस दलील के मुताबिक जैसे मियां बीवी पर एक दूसरे के उसूल और फुरू हराम हैं, एक ही वती के बाद एक ही सोहबत के बाद मियां बीवी को भी एक दूसरे पर हराम हो जाना चाहिए, क्योंकि उन्होंने वती कर ली, और ये वती कहां तक पहुंचाने वाली है? बच्चे तक। और बच्चे में दोनों के अज्जा क्या हो जाएंगे? मुत्तहिद हो जाएंगे, दोनों एक दूसरे का जुज बन गए। और जब जुज बन गए एक दूसरे का, तो जुज तो इंसान पर हराम होता है, जैसे अपना बेटा बेटी इंसान पर क्या है? हराम है। अपना पोता पोती, अपना नवासा नवासी इंसान पर क्या है? हराम है, क्योंकि ये जुज है इंसान के। तो अपने इस्तेहकाक हुर्मत में असल कौन होता है? जुज। तो आपने उसूल फुरू को तो हराम करार दे दिया, और बीवी जो जुज बन गई है उसको हराम करार नहीं दिया। इसी तरह खावंद बीवी का जुज बन गया, तो खावंद को भी बीवी पर क्या हो जाना चाहिए? हराम हो जाना चाहिए। बात समझ में आ गई? तो आपने मियां बीवी के उसूल फुरू को तो उन पर हराम करार दे दिया, लेकिन खुद मियां बीवी को भी तो फिर एक दूसरे पर हराम हो जाना चाहिए एक ही वती के बाद। इसी तरह जानी और मजनिया जो हैं, उनमें भी एक ही वती के बाद दोनों के उसूल फुरू भी एक दूसरे पर हराम होने चाहिए, और जानी और मजनिया दोनों उनको खुद भी यानी वाती और मौतुआ उनको भी एक दूसरे पर हराम हो जाना चाहिए, लेकिन आप कहते हैं कि वो एक दूसरे पर हराम नहीं। इसी तरह आप कहते हैं मियां बीवी एक दूसरे पर हराम नहीं। तो साहिब हिदायत उसका जवाब देते हैं कि भाई अज़रूरतु तुबीहुल महज़ूरात, कि जरूरत जो है वो ममनू चीजों को मुबाह कर देती है। असल जाब्ता तो यही था, मियां बीवी को भी एक दूसरे पर हराम हो जाना चाहिए, वाती और मौतुआ को भी एक दूसरे पर हराम हो जाना चाहिए, लेकिन चूंकि वहां हाजत थी, जरूरत थी, वहां हाजत थी और जरूरत थी, क्योंकि इस तरह तो जहां भी वती पाई जाएगी और वाती और मौतुआ एक ही वती के बाद एक दूसरे पर हराम हो जाएंगे तो इंसान अपना घर कैसे बसाएगा भाई। एक ही वती के बाद बीवी खावंद पर हराम हो रही है और खावंद बीवी पर हराम हो रहा है तो फिर आगे औलाद का सिलसिला कैसे चलेगा भाई। तो लिहाजा वहां चूंकि हाजत थी, जरूरत थी, और इस जरूरत की बिना पर फिर शरीयत ने वाती और मौतुआ को एक दूसरे पर हराम करार नहीं दिया। वरना जाब्ता तो यही बनता है कि इस्तेहकाक हुर्मत में असल जुज है, जब एक दूसरे का जुज बन गए तो दोनों को एक दूसरे पर हराम हो जाना चाहिए था। बात समझ में आ गई। यह माना है वल इस्तिमताउ बिल जुज के हराम, और जुज से नफा उठाना हराम है, इल्ला फी मौज़िउ ज़रूरती, मगर सिर्फ जरूरत के महल में, वही अल मौतुअतु, और वो क्या है, मौतुआ है, यानी उसमें जरूरत है, उसके सिवा चारा नहीं है भाई। वो अगरचे जुज बन गई है लेकिन जरूरत की बिना पर वो मुबाह है भाई। और फिर उसके बाद साहिब हिदाया ने इमाम शाफी रहमतुल्लाह की दलील का जवाब दिया था कि वो फरमाते हैं कि जिना जो है वो फ़ेले हराम है और हुरमत मुसाहरत एक नियामत है, और फ़ेले हराम के जरिए जो है वो नियामत हासिल नहीं हो सकती, फ़ेले हराम की वजह से इनाम नहीं मिल सकता। तो उसका जवाब दिया कि ये जो वती है इसके अंदर दो हैसियतें हैं, ये एक एतबार से तो जिना है, फ़ेल हराम है, और दूसरे एतबार से ये वती जो है पहुंचाने वाली है वलद तक, इसकी वजह से वलद हासिल होगा, तो ये सबब है वलद का, और वलद तो आप जानते हैं वो इस्तेहकाक हुर्मत में असल होता है। बात समझ में आ गई। तो इस वती के अंदर दो हैसियतें आ गईं, एक हैसियत से देखें तो ये फ़ेल ममनू है और जिना है, दूसरी हैसियत से देखें तो ये सबब है वलद का। तो ये जो वती है ये हुर्मत मुसाहरत का सबब बनेगी वलद के एतबार से कि ये वलद का सबब है भाई। ये वती इस वती की वजह से हुर्मत मुसाहरत आएगी, लेकिन इस हैसियत से नहीं कि ये फ़ेल ममनू है, बल्कि इस हैसियत से कि ये वलद तक पहुंचाने वाली है। ये मैंने बताया, ये इसी तरह है जैसे मिट्टी, मिट्टी अपनी जात के एतबार से मुलविस है, चीजों को मैला करती है, गंदा करती है, लेकिन यही मिट्टी जब पानी के कायम मकाम हो जाती है तो ये मुताहिर बन जाती है। आपको पानी नहीं मिल रहा, कहीं आसपास पानी नहीं है, तो फिर इसी मिट्टी से आप तयम्मुम कर लेते हैं। तो देखो मिट्टी अपनी जात के एतबार से मुलविस और पानी के कायम मकाम होने की हैसियत से यह मुताहिर बन गई। तो इसमें देखो दो हैसियतें आ गईं। इसी तरह यहां ये जो वती थी, इस वती के अंदर भी दो हैसियतें हैं, एक हैसियत से ये सबब वलद है और एक हैसियत से ये फ़ेल ममनू यानी ज़िना है। तो ये जो हुर्मत मुसाहरत आ रही है वो सबब वलद होने की वजह से आ रही है, फ़ेल महजूर होने की वजह से नहीं आ रही। और बाज उलमा ने इसका और बड़ा प्यारा जवाब दिया, वो इमाम शाफी रहमतुल्लाह को जवाब देते हुए फरमाते हैं कि आपने हुर्मत मुसाहरत को नियामत करार दिया, हालांकि हुर्मत मुसाहरत नियामत नहीं है बल्कि मुसाहरत नियामत है। बल्कि मुसाहरत का क्या माना, ससुराली रिश्ता होना, और हुर्मत का क्या माना, हराम होना। तो हुर्मत मुसाहरत ससुराली रिश्तों का हराम होना। तो देखो हुर्मत मुसाहरत की वजह से तो दायरा निकाह तंग हो जाएगा, कुछ औरतें जो पहले आपके लिए हलाल थीं अब ससुराली रिश्ते की वजह से क्या बन गईं, हराम बन गईं। तो हुर्मत की वजह से निकाह का दायरा तंग हो जाएगा, और निकाह का दायरा तंग होना यह कोई इनाम नहीं है, यह कोई इनाम नहीं है। तो लिहाजा यूं ना कहें कि हुर्मत मुसाहरत नेमत है, बल्कि दोनों को अलग अलग कर दें, मुसाहरत नियामत है, हुर्मत नियामत नहीं है। और ये जो वती हराम की यानी ये जो जिना किया, ये जिना मुसाहरत का सबब नहीं है, इसकी वजह से ससुराली रिश्ते नहीं बने। हां ये जो जिना है ये हुर्मत का बाइस बनेगा। تو یہ فعل محظور ہے اور یہ انعام کا سبب نہیں بن رہا, مصاہرت کا سبب نہیں بن رہا اس زنا کی وجہ سے. وہ جو مزنیہ ہے اس کے اصول و فروع جو ہیں اس واتی کے اصول اور فروع نہیں بنتے, وہاں کوئی سسرالی رشتہ نہیں آیا. ہاں حرمت آئی ہے, کیا آئی ہے؟ حرمت آئی ہے. تو نعمت مصاہرت ہے وہ یہاں آئی ہی نہیں, اور حرمت تو نعمت نہیں ہے وہ آئی ہے یہاں پر. لہذا یہ کہنا کہ حرمت مصاہرت جو ہے وہ نعمت ہے, زنا اس کا سبب نہیں بن سکتا, زنا سے یہ حرمت مصاہرت حاصل نہیں ہو سکتی. تو جواب یہ کہ حرمت اور مصاہرت کو الگ الگ کریں. مصاہرت جو ہے یہ ہے انعام, اور یہ تو زنا کی وجہ سے نہیں آیا, اور حرمت آئی ہے, اور حرمت تو کوئی نعمت نہیں ہے. بات سمجھ میں آ گئی؟ اب آئیے آج کے سبق پر. کہتے ہیں وَمَن مَّسَّتْهُ امْرَأَةٌ بِشَهْوَةٍ حَرُمَتْ عَلَيْهِ أُمُّهَا وَبِنْتُهَا وَقَالَ الشَّافِعِيُّ رَحِمَهُ اللَّهُ لَا تَحْرُمُ. وَمَن مَّسَّتْهُ امْرَأَةٌ, اور جس شخص کو کسی عورت نے چھو لیا, بِشَهْوَةٍ شہوت کے ساتھ, حرمت علیہ امها وبنتها, تو حرام ہو جائے گی علیہ اس شخص پر, اس آدمی پر, امها وبنتها, اس عورت کی ماں اور اس عورت کی بیٹی. یاد رکھو, یاد رکھو بھائی, یہاں پر حلال مس کی بات ہو رہی ہے, حلال چھونا, حلال چھونا. کوئی مرد یا عورت جو ہے جو ایک دوسرے کے لیے حلال ہو چکے ہیں وہ ایک دوسرے کو چھو لیتے ہیں, تو کیا اس کی وجہ سے بھی حرمت مصاہرت آئے گی یا حرمت مصاہرت نہیں آئے گی؟ اب اس کو بیان کرنے لگے ہیں. مثلا ایک شخص نے ایک باندی خرید لی, اور آپ جانتے ہیں کہ جب کوئی شخص کسی باندی کا مالک بن جاتا ہے تو اس کے لیے باندی کے ساتھ صحبت جائز ہو جاتی ہے, اور باندی کو ہمیشہ وتی کے لیے ہی نہیں خریدا جاتا بلکہ اس کو عموماً کام کاج کے لیے خریدا جاتا ہے, لیکن بہرحال باندی کے ساتھ صحبت بھی آقا کے لیے جائز ہے بھائی. تو ایک شخص نے ایک باندی کو خرید لیا, اب اس باندی کے جو اصول اور فروع ہیں وہ ابھی بھی اس آدمی کے لیے حلال ہیں. کیا ہیں؟ حلال ہیں. اس باندی کی کوئی بیٹی ہے پہلے سے, یہ اسے نکاح کرنا چاہتا ہے کر سکتا ہے. اس باندی کی ماں زندہ ہے, یہ اسے نکاح کرنا چاہتا ہے, یہ اسے نکاح کر سکتا ہے, یا اگر وہ باندیاں ہیں تو ان کو خرید کر ان سے صحبت کر سکتا ہے. لیکن جس وقت یہ اس باندی سے صحبت کر لے گا یہ شخص, تو اب باندی کے اصول اور فروع اس آدمی پر حرام ہو گئے. بھائی جیسے حلال وتی کے ذریعے بیوی کے اصول اور فروع خاوند پر کیا ہو جاتے تھے؟ حرام ہو جاتے تھے. اسی طرح یہاں باندی کے ساتھ جب صحبت کرے گا تو باندی کے اصول اور فروع بھی حرام ہو جائیں گے. اب صاحب ہدایہ بتلانے یہ لگے ہیں کہ اگر صحبت نہیں کرتا, صرف شہوت کے ساتھ باندی کو ہاتھ لگا لیتا ہے, یا باندی جو ہے اس آقا کو شہوت کے ساتھ ہاتھ لگا لیتی ہے, تو اس صورت میں بھی حرمت مصاہرت آ جائے گی, اور اس آقا کے اصول اور فروع اس باندی پر حرام ہو جائیں گے, اور اس باندی کے اصول اور فروع جو ہیں اس آقا پر حرام ہو جائیں گے. یعنی حلال مس کی وجہ سے بھی, حلال طور پر چھونا شہوت کے ساتھ, شہوت کی قید ضروری ہے ہمیشہ یاد رکھنا بھائی, شہوت کے ساتھ یہ آقا اپنی اس باندی کو صرف چھو لیتا ہے بغیر حائل کے, درمیان میں کوئی کپڑا وغیرہ نہیں, یا اگر کوئی اتنا باریک کپڑا ہے کہ اس سے جسم کی حرارت محسوس ہوتی ہے تو اس کا بھی یہی حکم ہے, وہ کپڑا بھی لا کپڑے کی طرح ہے, گویا کوئی کپڑا درمیان میں ہے ہی نہیں. تو لہذا اگر آقا اپنی اس باندی سے صحبت نہیں کرتا, صرف شہوت سے ہاتھ لگا دیتا ہے بغیر کسی حائل اور رکاوٹ کے, یعنی درمیان میں کوئی کپڑا وغیرہ نہیں, یا باندی اس طرح کر لیتی ہے, آقا کو شہوت کے ساتھ ہاتھ لگا لیتی ہے, تو دونوں کے اصول اور فروع ایک دوسرے پر حرام ہو گئے. بات سمجھ میں آ گئی؟ اب دیکھیے, دیکھیے پہلے صاحب ہدایہ نے مسئلہ بیان کیا تھا کہ ایک شخص جب کسی عورت سے نکاح کرتا ہے, نکاح کرتے ہی اس عورت کی ماں اس پر حرام ہو جاتی ہے. اس عورت کی ماں یعنی اصول کیا ہے, خاوند پر حرام ہو جاتے ہیں نکاح کرتے ہی, اور جب اس بیوی کے ساتھ صحبت کر لے گا تو اس بیوی کے فروع جو ہیں, یعنی اگر بیٹی ہے پہلے خاوند سے تو وہ بھی اس پر حرام ہو جائے گی. تو دیکھا معلوم ہوا حلال وتی کی وجہ سے کیا آتی ہے, حرمت مصاہرت آتی ہے. फिर उसके बाद साहिब हिदाया ने आपको यह बतलाया कि हराम वती की वजह से भी हुरमत मुसाहरत आ जाएगी, अगर कोई शख्स किसी औरत से जिना कर लेगा तो वहां भी हुरमत मुसाहरत आ जाएगी। और अब जो है हलाल छूने की बात कर रहे हैं कि उससे भी हुरमत मुसाहरत आ जाएगी, और मैंने बतलाया था कि दवाई वती यानी वो चीजें जो वती की तरफ इंसान को ले जाने वाली हैं, यानी शहवत से हाथ लगाना या बोसा ले लेना, ये भी क्या है हुरमत मुसाहरत का सबब है। बात समझ में आ गई। तो हलाल वती को भी बयान फरमाया साहिब हिदाया ने, हराम वती को भी बयान फरमाया, अब हलाल छूने को जिक्र कर रहे हैं कि सिर्फ वती नहीं शहवत के साथ हलाल तरीके से छू लेगा तो भी हुरमत मुसाहरत आ जाएगी। और इसी पर कयास कर लें हराम छूने को भी, जैसे हलाल वती की वजह से हुरमत मुसाहरत आती थी और उसी के मुताबिक हराम वती में भी क्या है हुरमत मुसाहरत आ जाती है। तो जब यहां आपको बतला देंगे कि हलाल तौर पर छूने की वजह से जब हुरमत मुसाहरत आ जाती है तो हराम तौर पर जब छूना होगा बगैर रहाइल के तो इस सूरत में भी हुरमत मुसाहरत आ जाएगी। बात समझ में आ गई। तो ये किसकी बात हो रही है, हलाल छूने की बात हो रही है। मसलन बांदी की मिसाल मैंने जिक्र कर दी, एक बांदी खरीदी है तो इस बांदी के उसूल और फुरो इस आका पर अभी भी हलाल हैं, लेकिन जिस वक्त ये बांदी से सोहबत कर लेगा उसके उसूल और फुरो क्या हो जाएंगे हराम। इसी तरह अगर इस बांदी को शहवत से छू लेगा या बांदी इसको शहवत से छू लेती है तो भी दोनों के उसूल और फुरो एक दूसरे पर हराम हो जाएंगे। भाई बात समझ में आ गई। और इसी तरह कोई शख्स निकाह करता है तो निकाह करते ही उस औरत की मां बीवी की मां खावंद पर फौरन हराम हो जाती है, और इस बीवी की बेटी जो पहले खावंद से है वो कब हराम होगी, जब इस बीवी से सोहबत कर लेगा। क्या कर लेगा, जब इस बीवी से सोहबत करेगा तो फिर उस बीवी की जो बेटी है पहले खावंद से वो भी इस खावंद पर हराम हो जाएगी। और अब आपको बतला रहे हैं कि हलाल छूने से भी यह हुरमत मुसाहरत आ जाया करती है, लिहाजा ये जो खावंद है इसने बीवी से सोहबत नहीं की, सिर्फ शहवत से उसको छू लिया या बीवी ने इसको शहवत से छू लिया तो भी बीवी की जो बेटी है पहले खावंद से वो इस पर हराम हो जाएगी। यानी जैसे वती की वजह से सोतेली बेटी हराम हो रही थी, शहवत के साथ एक दूसरे को छू लेने से भी वो सोतेली बेटी खावंद पर क्या हो जाएगी, हराम हो जाएगी। बात समझ में आ गई। देखिए भाई किताब पर कहते हैं वम मस्सत हुमरातुन इमरातुन, इसको मरफू पढ़ना है, ये फाइल है मस्सत का। वम मस्सत हुमरातुन भी शहवतीन, और वो शख्स जिसको छू लिया किसी औरत ने शहवत के साथ, हरुमत अलैही उम्मुहा व बिंतुहा, हराम हो जाएगी उस आदमी पर उम्मुहा व बिंतुहा, उस औरत की मां और उसकी बेटी। और मैंने बताया किस छूने की बात हो रही है, हलाल छूने की बात हो रही है। आप कहेंगे कि यहां तो कोई हलाल या हराम का जिक्र नहीं है कि जिस शख्स को भी किसी औरत ने शहवत से छू लिया उसकी मां और बेटी उस पर क्या हो जाएगी, हराम। तो जवाब ये कि भाई यहां हलाल छूने की बात हो रही है, आगे साहिबे हिदाया भी यही फरमा रहे हैं, वकाल शाफी रहमहुल्लाहु ला तहरमो, इमाम शाफी रहमहुल्लाह फरमाते हैं इस छूने की वजह से उस औरत के उसूल और फुरू मर्द पर हराम नहीं होंगे। तवज्जो है। तो साहिबे हिदाया की यह इबारत दलालत कर रही है कि हलाल छूने की बात हो रही है, हराम छूने की बात नहीं हो रही। भाई किस तरह साहिब हिदायत की इबारत से कैसे ये आप दलील पकड़ रहे हैं, कहते हैं देखो पीछे हुरमत मुसाहरत का जिक्र आया था अभी कि एक शख्स एक औरत से जिना कर ले तो उस औरत के उसूल और फुरो इंसान पर हराम हो जाते हैं इंदल अहनाफ, जबकि इमाम शाफी रहमतुल्लाह क्या फरमाते हैं कि जिना फेले हराम है और हराम की वजह से हुरमत मुसाहरत नहीं आ सकती, क्योंकि हुरमत मुसाहरत तो नेमत है भाई। तो मालूम हुआ उनके नजदीक किसी औरत से कोई शख्स जिना करता है तो उस औरत के उसूल और फुरो उस आदमी पर हराम नहीं। भाई जब जिना करने से औरत के उसूल और फुरो हराम नहीं हो रहे तो सिर्फ छूने से तो बतरीके औला हराम नहीं होंगे उसूल और फुरो। तवज्जो है। इमाम शाफी रहमतुल्लाह के नजदीक एक औरत के साथ इंसान जो है जिना कर ले आखिरी हद तक भी चला जाए तो भी उस औरत के उसूल और फुरू उस आदमी पर हराम नहीं। तो जब जिना की वजह से उसूल और फुरू औरत के हराम नहीं हो रहे तो छूना तो बहुत कम दर्जा है, तो छूने की वजह से तो बतरीके औला उस औरत के उसूल और फुरू मर्द पर हराम नहीं होंगे। ये बात तो पीछे बिल्कुल जाहिर थी, इसको बयान करने की जरूरत ही नहीं। जब जिना से औरत के उसूल और फुरू नहीं हराम हो रहे तो छूने से बतरीके औला हराम नहीं होंगे। लेकिन यहां वो फिर फरमा रहे हैं वकाला शाफी रहमला ला तहरुमो, और इमाम शाफी रहमला फरमाते हैं कि छूने से हराम नहीं होंगे। अगर ये हराम छूने की बात चल रही होती वो तो पीछे से ही जाहिर था कि जब जिना से हुरमत नहीं आ रही तो छूने से तो बतरीके औला नहीं आएगी। लेकिन यहां फिर फरमा रहे इमाम शाफी रहमतुल्लाह कि छूने से हुरमत नहीं आएगी। मालूम हुआ ये किसकी बात हो रही है, हलाल छूने की बात हो रही है। और जैसे हलाल वती की वजह से हुरमत मुसाहरत आती थी, इसी तरह हलाल छूने से भी क्या आ जाएगी, हुरमत मुसाहरत आ जाएगी। हां आगे हराम छूने को आप इसी पर कयास कर लें, इंदा लखनाफ जैसे हराम वती की वजह से हुरमत मुसाहरत आ जाया करती थी तो हराम छूने से भी क्या होगी, हुरमत मुसाहरत आ जाएगी। तो कहते हैं वम मसत हुमरा तुम भी शहवतिन हरुमत अलैहि उम्मुहा व बिंतुहा, और वो आदमी जिसको छू लिया किसी औरत ने शहवत के साथ हरुमत अलैहि उम्मुहा व बिंतुहा तो हराम हो गई उस आदमी पर उस औरत की मां और उसकी बेटी। وقال الشافعي رحمه الله لا تحرم, और इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि वो हराम नहीं होती। वाला हादल खिलाफी मसहुम रातम बिशहवतिन, भाई मतन में तो क्या आया, औरत अगर मर्द को शहवत से छू ले तो आगे साहिब हिदाया बतला रहे हैं कि मर्द का भी यही हुक्म है, अगर मर्द शहवत से छू ले तो भी यही हुक्म। औरत जब शहवत से मर्द को छूएगी तो हुरमत मुसाहरत आएगी, इसी तरह अगर मर्द औरत को शहवत से छुएगा तो भी हुरमत मुसाहरत आएगी। यह माना है वाला हादल खिलाफी मसहुमरातम भी शहवतिन, और इसी इख्तिलाफ पर है मर्द का औरत को छू लेना भी शहवतिन शहवत के साथ, इन उसमें भी इमाम शाफी रहमतुल्लाह इख्तिलाफ करते हैं। व नजरुहु इला फर्जिहा व नजरुहा इला दकरिही अन शहवतिन, फर्ज कहते हैं औरत की शर्मगाह को और जकर कहते हैं मर्द की शर्मगाह को। तो कहते हैं साहिबे हिदाया बतला रहे हैं इधर देखिए भाई कि सिर्फ शहवत के साथ छू लेना यही हुरमत मुसाहरत का सबब नहीं है, बल्कि शहवत के साथ देखना मर्द का औरत की शर्मगाह की तरफ या औरत का मर्द की शर्मगाह की तरफ शहवत से देखना यह भी हुरमत मुसाहरत का सबब है। ये भी क्या है, हुरमत मुसाहरत का सबब है भाई। और आगे साहिब हिदाया आपको बतलाएंगे भाई कि फर्ज मैंने बतलाया औरत की शर्मगाह को कहते हैं, साहिब हिदाया आपको बतलाएंगे कि फर्ज खारिज को देखने से हुरमत मुसाहरत नहीं आएगी, फर्ज खारिज को देखने से हुरमत मुसाहरत नहीं आएगी, बल्कि फर्ज दाखिल को देखने से हुरमत मुसाहरत आएगी। शहवत से फर्ज दाखिल को देखे तो फिर हुरमत मुसाहरत आएगी। तो इस पर जहनों में इश्काल पैदा होता है कि फर्ज दाखिल को कैसे देख सकते हैं, तो साहिब हिदाय उसकी भी सूरत बतलाएंगे कि भाई आम हालत में बैठी हो या खड़ी हो फिर तो फर्ज दाखिल के देखने की कोई सूरत नहीं है। हां एक सूरत है, औरत ने कपड़े नहीं पहने और टेक लगाकर बैठी हुई है तो वहां इहतमाल है फर्ज दाखिल पर भी नजर पड़ने का। तो अगर फर्ज दाखिल को भी शहवत से देख लिया, याद रखना यह शहवत की कैद बहुत जरूरी है, वैसे नजर पड़ेगी तो हुरमत नहीं आएगी, लेकिन देखना शहवत के साथ हो फिर ही हुरमत मुसाहरत आएगी। छूना भी किसके साथ हो, शहवत के साथ, और देखना भी किसके साथ हो, शहवत के साथ, फिर ही हुरमत मुसाहरत आएगी। तो जैसे औरत के फर्ज दाखिल को देखने से हुरमत मुसाहरत आ जाती है, इसी तरह अगर औरत ने मर्द की शर्मगाह की तरफ देखा, मसलन मर्द ने कपड़े नहीं पहने हुए, औरत ने उसकी शर्मगाह की तरफ शहवत के साथ देखा, तो इस सूरत में भी हुरमत मुसाहरत आ जाएगी, दोनों पर एक दूसरे के उसूल और फुरू हराम हो जाएंगे। बात समझ में आ गई जी। दोबारा देखिए کہتے ہیں وَعَلَى هَذَا الْخِلَافِ مَسُّهُمْ رَأَتَمْ بِشَهْوَتِن، اور اسی اختلاف پر ہے مرد کا چھونا عورت کو بِشَهْوَتِن شہوت کے ساتھ، وَنَظَرُهُ إِلَى فَرْجِهَا اور مرد کا دیکھنا عورت کی شرمگاہ کی طرف، وَنَظَرُهَا إِلَى ذَكَرِهِ عَنْ شَهْوَتِن اور عورت کا دیکھنا مرد کی شرمگاہ کی طرف، عَنْ شَهْوَتِن کس کے ساتھ شہو، یہ عورت کا دیکھنا یا مرد کا جو دیکھنا ہو یہ شہوت کے ساتھ ہو، یہ قید بہت ضروری ہے بھائی، اسی وقت شہوت ہو اسی وقت، اگر اس وقت شہوت نہیں آئی بعد میں خیال آیا اور پھر شہوت آ گئی پھر حرمت نہیں آئے گی بھائی، پھر حرمت نہیں آئے گی بھائی، اسی وقت شہوت کا ہونا ضروری ہے۔ اب ان کی دلیل بھائی، امام شافعی رحمہ اللہ کے نزدیک یہ حرمت مصاہرت کا سبب نہیں ہے، لہو امام شافعی رحمہ اللہ کی دلیل یہ ہے کہ ان المس والنظر لیس فی معنی الدخول، کہ چھونا اور دیکھنا یہ دونوں لیسا، یہ دونوں نہیں ہیں، فی معنی الدخول دخول کے معنی میں، یہ دونوں دخول کے معنی میں یعنی دخول اور صحبت کے معنی میں نہیں ہے، ایک ہے دیکھنا اور چھونا اور ایک ہے صحبت کرنا، دونوں کا حکم الگ الگ ہے، دونوں ایک چیز ہیں ہی نہیں، جب ایک چیز نہیں ہے تو دونوں کو آپ ایک حکم کیسے دے سکتے ہیں، تو چھونا اور دیکھنا یہ صحبت کے حکم میں نہیں۔ کہتے ہیں آپ دیکھتے نہیں کہ ایک شخص ہے وہ اپنی بیوی کو چھو لیتا ہے یا اس کی طرف شہوت سے دیکھتا ہے بھائی، بغیر حائل کے شہوت سے دیکھتا ہے تو اس سے غسل نہیں واجب ہوگا، ہاں بیوی سے جب صحبت کرے گا اب غسل واجب ہو جائے گا، دیکھا شہوت سے چھونا اور شہوت سے دیکھنا بغیر کسی حائل کے، تو اس صورت میں شریعت غسل واجب قرار نہیں دیتی، ہاں صحبت کی صورت میں غسل واجب قرار دیتی ہے، معلوم ہوا چھونے اور دیکھنے کا حکم اور ہے اور صحبت کا حکم اور ہے، لہذا آپ دونوں کو ایک حکم نہیں دے سکتے۔ اسی طرح یاد رکھیے حج کے اندر انسان حالت احرام میں ہوتا ہے اور حالت احرام میں انسان پر بہت سی پابندیاں لگ جاتی ہیں، اس کے لیے ناخن کاٹنا حرام، اس کے لیے بال کاٹنا حرام، اس کے لیے بیوی سے صحبت حرام، خوشبو کا استعمال کرنا حرام، یہ ساری چیزوں کی اس پر پابندیاں لگ جاتی ہیں، اور حالت احرام کے اندر اگر انسان حج کے اندر وقوف عرفہ سے پہلے اگر اس نے بیوی سے صحبت کر لی تو یاد رکھیں اس کا حج ہی فاسد ہو گیا، وقوف عرفہ سے پہلے اس نے کیا کر لی صحبت کر لی اس کا حج ہی فاسد ہو گیا، لیکن اس کا یہ مطلب نہیں کہ اب وہ حج کے افعال چھوڑ دے، نہیں حج کے وہ سارے افعال کرتا چلا جائے گا، ہاں اس کو دوبارہ آ کر اگلے سال پھر حج کرنا پڑے گا، اس حج کی قضا کرنا پڑے گی اسے، بات سمجھ میں آ رہی ہے؟ تو دیکھو وقوف عرفہ سے پہلے صحبت کر لی تو حج ہی فاسد، اسی طرح بیوی کے ساتھ جیسے جماع منع تھا حج کے اندر، اسی طرح شہوت سے بیوی کو چھونا بھی منع ہے، احرام کی حالت میں بیوی کو شہوت سے چھونا بھی منع ہے، تو اگر وقوف عرفہ سے پہلے اگر کوئی شخص بیوی کو شہوت سے چھو لیتا ہے تو اس صورت میں یاد رکھو دم آئے گا، قربانی دینا پڑے گی، حج فاسد نہیں ہوگا، ایک جانور کی قربانی اسے کرنا پڑے گی لیکن حج فاسد نہیں۔ تو امام شافعی رحمہ اللہ فرماتے ہیں دیکھا صحبت کا حکم اور ہے اس میں حج ہی فاسد ہو رہا ہے اور دیکھنے اور چھونے کا وہ حکم نہیں ہے، معلوم ہوا دونوں ایک چیز نہیں ہے بھائی۔ اسی طرح امام شافعی رحمہ اللہ فرماتے ہیں کہ روزے کے اندر دیکھو انسان کھانے پینے سے بھی اپنے آپ کو روکتا ہے اور بیوی سے صحبت سے بھی اپنے آپ کو روکتا ہے، تو روزے کے اندر بیوی سے صحبت ممنوع ہے، تو اب اگر یہ کوئی شخص جو ہے صحبت کرے گا تو روزہ ہی فاسد ہو جائے گا، لیکن اگر کوئی شخص بیوی کو شہوت سے چھوتا ہے یا دیکھتا ہے تو اس سے روزہ فاسد نہیں ہوگا بھائی، اسے روزہ فاسد نہیں ہوگا۔ تو دیکھو بیوی کو شہوت سے چھونے اور دیکھنے کا حکم اور ہے روزے میں اور اس کے ساتھ صحبت کرنے کا حکم اور ہے، لہذا آپ چھونے اور دیکھنے کو صحبت کے ساتھ نہیں ملا سکتے، صحبت والا حکم نہیں دے سکتے، صحبت کے اندر اصول اور فروع ایک دوسرے پر حرام ہو جاتے ہیں، شہوت کے ساتھ دیکھنے اور چھونے سے اصول اور فروع ایک دوسرے پر حرام نہیں ہوتے بھائی۔ تو کہتے ہیں لہو امام شافعی رحمہ اللہ کی دلیل یہ ہے کہ ان المس والنظر لیس فی معنی الدخول، کہ چھونا اور دیکھنا یہ دونوں دخول کے حکم میں نہیں ہیں، ولہذا لا يتعلق بهما فساد الصوم والإحرام ووجوب الاغتسال، اور اسی لیے ان دونوں سے تعلق نہیں ہے. کس چیز کا؟ چھونے اور دیکھنے سے کس چیز کا تعلق نہیں ہے؟ فساد الصوم، روزے کے فاسد ہونے کا. ان دونوں کی وجہ سے روزہ فاسد نہیں ہوگا. اسی طرح والاحرامی اے فساد الاحرامی، احرام کا عطف ہے صوم پر، تو اسی طرح چھونے اور دیکھنے سے احرام کے فاسد ہونے کا تعلق نہیں ہے. صحبت سے تو احرام فاسد ہوگا، چھونے اور دیکھنے سے احرام فاسد نہیں ہوگا. ووجوب الاغتسال، اسی طرح صحبت سے جو ہے وہ غسل واجب ہوگا، شہوت کے ساتھ چھونے اور دیکھنے سے غسل واجب نہیں ہوگا. تو کہتے ہیں وَوُجُوبُ الْاِغْتِسَالِ، اور اسی طرح چھونے اور دیکھنے سے غسل کے واجب ہونے کا تعلق نہیں ہے. فلا يُلْحَقَانِ بِهِ، لہذا شہوت کے ساتھ چھونے اور دیکھنے کو وطی کے ساتھ نہیں ملایا جائے گا، یعنی دونوں کا ایک حکام نہیں ہوگا. بات سمجھ میں آ گئی. آگے دیکھیے، ولنا، اور ہماری دلیل یہ ہے کہ ان المس والنظر سبب داع الى الوطء فيقام مقامه في موضع الاحتياط. ہم کہتے ہیں کہ چھونا اور دیکھنا یہ دواعی وطی میں سے ہیں، یہ کس کی طرف لے جانے والے ہیں؟ انسان کو وطی کی طرف لے جانے والے ہیں، لہذا یہ احتیاط کا مقام ہے، تو دواعی وطی کو بھی وطی والا ہی حکم دیا جائے گا. دواعی وطی کو بھی وطی والا حکم دیا جائے گا، اس لیے کیونکہ عورت کے حلال اور حرام ہونے کا معاملہ ہے. بھائی احتیاط کس میں زیادہ؟ کہ وہ عورت جس کو شہوت سے انسان نے چھوا ہے، اس کے اصول اور فروع کو انسان پر حرام قرار دیا جائے، احتیاط اس میں زیادہ ہے. اس لیے کیونکہ احتمال دونوں ہیں، ہو سکتا ہے آپ کی دلیل کے مطابق حرمت نہ آئی ہو، ہو سکتا ہے ہماری دلیل کے مطابق حرمت آ چکی ہو. تو اگر حرمت آ چکی ہے اور نکاح کی اجازت دے دی جائے، پھر تو دیکھو ساری عمر ایک حرام عورت کے ساتھ وہ بسر کرے گا. بات سمجھ میں آ رہی ہے؟ لہذا احتیاط ہمارے قول کے اندر ہے کہ چھونے کو بھی وطی والا ہی حکم دیا جائے. بھائی بات سمجھ میں آ گئی. ولانا، اور ہماری دلیل یہ ہے کہ ان المس والنظر سبب داع الى الوطء. المس الف لام آیا، النظر الف لام آیا، ہر چھونا نہیں مراد، وہ چھونا جو شہوت کے ساتھ ہو. ان نظر، ہر نظر نہیں مراد، وہ نظر ہے جو شہوت کے ساتھ ہو. ولانا ہماری دلیل یہ ہے کہ ان المس والنظر، کے شہوت کے ساتھ چھونا اور دیکھنا جو ہے سبب داع الى الوطء، یہ سبب داعی ہے وطی کی طرف، یعنی ایسا سبب ہے جو لے جانے والا ہے وطی کی طرف. فیقام مقامہ فی موضع الاحتیاط، لہذا اس کو وطی کے قائم مقام کر دیا جائے گا احتیاط کے مقام میں. ثم ان المس بشہوت ان ينتشر الآلۃ او تزداد انتشارا. اب بتلانے لگے ہیں کہ پتا کیسے چلے گا شہوت آئی ہے یا شہوت نہیں آئی. تو یاد رکھیں، عورت میں تو اس کی کوئی علامت نہیں ہے، عورت کے اندر کوئی ظاہری علامت نہیں ہے، بس شہوت یہ ہے کہ اس کو دل میں لذت محسوس ہو اور اس کا دل اس مرد کی طرف مائل ہو. معلوم ہوا یہ کیا ہے؟ شہوت ہے بھائی. اور مرد کے اندر بھی بعض علماء نے لکھا کہ مرد کے دل میں بھی لذت محسوس ہو اور اس عورت کی طرف اس کا دل مائل ہو کہ اس سے صحبت کر لے، تو یہ ہے شہوت. لیکن صاحب ہدایہ بتلا رہے ہیں کہ صحیح قول یہ ہے کہ مرد کے اندر اس کی علامت یہ ہے کہ اس کے آلہ تناسل میں انتشار آ جائے. بھائی انتشار کا معنی ہے پھیل جانا، ایک چیز کا پھیل جانا. مرد کے آلہ تناسل میں انتشار آ جائے، اگر پہلے انتشار نہیں تھا تو پھر اس نظر یا اس مس کی وجہ سے کیا آ جائے؟ انتشار آ جائے. اور اگر پہلے سے انتشار موجود تھا تو پھر اس میں زیادتی ہو جائے. کیا ہو جائے؟ زیادتی ہو جائے. تو کہتے ہیں ثم ان المس بشہوت، پھر شہوت کے ساتھ چھونا جو ہے وہ یہ ہے. این تشیر الآلۃ، کہ مرد کا آلہ تناسل جو ہے اس میں انتشار آ جائے. او تزداد انتشارن، یا اس کے اندر انتشار بڑھ جائے. ہوا صحیح، یہی قول صحیح ہے. اور وہ جو بعض فقہا نے کہا کہ صرف دل میں لذت محسوس ہو یہ شہوت کی علامت ہے، نہیں، مرد کے اندر یہ علامت موجود ہے بھائی، اور اسی پر حکم لگایا جائے گا. والمعتبر النظر الى الفرج الداخلی، میں نے آپ کو بتلایا تھا کہ فرج خارج کی طرف دیکھنے کا اعتبار نہیں بلکہ فرج داخل کا اعتبار ہے، وہی بیان کر رہے ہیں. कहते हैं वल मोतबर नजर इलल फर्ज दाखिली, और वो देखना जो मोतबर है वो फर्ज दाखिल की तरफ देखना है, इसलिए क्योंकि फर्ज दाखिल जो है वो है हकीकत के अंदर फर्ज, जबकि फर्ज खारिज वो तो बाज एतबार से फर्ज है और बाज एतबार से फर्ज नहीं है, तो लिहाजा फर्ज दाखिल का एतबार है। वला यतहक्कु ज़ालिका इल्ला इंद तिकाइहा, और ये नहीं पाया जा सकता मगर उस औरत के टेक लगाते वक्त, यानी वो औरत ने कपड़े नहीं पहने और दीवार के साथ टेक लगाकर बैठी हुई है, उसी सूरत में ऐसा हो सकता है फर्ज दाखिल पर नजर पड़ सकती है, वैसे नहीं। वलौ मस्सफा अंजला, और अगर औरत को छुआ। जी भाई याद रखो, इन्होंने मसला आपको बतला दिया कि शहवत के साथ छूने से भी हुर्मत मुसाहरत आ जाएगी और शहवत के साथ देखने से भी हुर्मत मुसाहरत आ जाएगी, लेकिन अगर इस छूने की वजह से इंजाल हो जाए यानी खुरूज मनी हो जाए तो फिर इस सूरत में हुर्मत मुसाहरत नहीं आएगी। एक मर्द ने एक औरत को शहवत से छुआ और उसकी वजह से उसको इंजाल हो गया तो इस सूरत में हुर्मत मुसाहरत नहीं आएगी। वजह यह कि जब उसको इंजाल हो गया तो उसकी शहवत खत्म हो गई, मालूम हुआ यह वाला छूना यह अब वती तक पहुंचाने वाला नहीं। भाई ये छूना हुर्मत मुसाहरत का सबब क्यों बन रहा था? क्योंकि ये कहां तक पहुंचाता है? वती तक पहुंचाता है। जब मर्द को इंजाल हो गया, उसकी शहवत खत्म हो गई, अब ये छूना वती तक पहुंचाने वाला नहीं है, तो लिहाजा अब ये हुर्मत मुसाहरत का सबब भी नहीं बनेगा। बात समझ में आ गई? तो कहते हैं वलौ मस्सफा अंजला, और अगर उस मर्द ने छुआ तो उसको इंजाल हो गया। फकद कीला इन्नहु यूजिबुल हुर्मता, तो तहकीक कहा गया है कि यह भी हुर्मत को साबित कर देगा। वह सही हुआ नहु ला यूजिबुहा, लेकिन सही कौल यह है कि यह हुर्मत मुसाहरत को साबित नहीं करेगा। लि अन्नहु बिल इंजाली तबैना अन्नहु गैर मुफ़ज़िन इलल वत्ई, इसलिए क्योंकि इंजाल की वजह से यह बात जाहिर हो गई कि ये वाला जो छूना है गैर मुफ़ज़िन इलल वत्ई, ये पहुंचाने वाला नहीं है वती तक। वाला हादा इतियान उलमर अतिफित दुबुरी, और इसी पर है औरत के पास आना फित दुबुरी, उसके पिछले मकाम में। कोई शख्स औरत के साथ पिछले मकाम के अंदर वो वती करता है और इंजाल हो जाता है तो इस सूरत में भी हुर्मत मुसाहरत नहीं आएगी। कोई शख्स किसी औरत से पिछले मकाम में वती करता है और इंजाल हो जाता है तो अब भी हुर्मत मुसाहरत नहीं आएगी, क्योंकि इंजाल हो गया, शहवत खत्म हो गई। अब यह शहवत जो है अगले मकाम में वती तक पहुंचाने वाला नहीं है, क्योंकि शहवत पूरी हो गई। और अगर इंजाल न हुआ तो फिर हुर्मत मुसाहरत आ जाएगी, इसलिए क्योंकि अभी तक शहवत और ख्वाहिश पूरी नहीं, तो यह शहवत अभी भी पहुंचा सकती है अगले मकाम में वती तक। बात समझ में आ गई? وَإِذَا طَلَّقَ امْرَأَتَهُ طَلَاقًا بَائِنًا أَوْ رَجْعِيًّا لَمْ يَجُزْ لَهُ أَنْ يَتَزَوَّجَ بِأُخْتِهَا حَتَّى تَنْقَضِيَ عِدَّتُهَا। भाई पहले यहां तलाक बाइन और तलाक रजही को अच्छी तरह समझ लें, आगे साहिब हिदाया भी तफसील के साथ बयान फरमाएंगे। तलाक रजही उस तलाक को कहते हैं जिसमें खावन रुजू कर सकता है, रुजू कर सकता है। मसलन एक शख्स साफ अल्फाज में अपनी बीवी को तलाक देता है कि मैं तुम्हें तलाक देता हूं, तो याद रखो ये जो साफ अल्फाज के साथ तलाक दी जाए ये तलाक रजई कहलाती है भाई। और इसके अंदर खावंद अपनी बीवी से रुजू कर सकता है जब तक ये तीन तलाकें पूरी ना हो जाएं। अगर तीन पूरी हो गई हैं फिर तो रुजू नहीं कर सकता, क्योंकि तलाकों की ज्यादा से ज्यादा तादाद ही कितनी है, तीन है, तो उसके बाद तो रुजू नहीं हो सकता। लेकिन अगर तीन से कम है, एक है या दो हैं, तो उसके अंदर खामन रुजू कर सकता है। और औरत की इद्दत जो है तीन हैज हैं, तो ये शख्स इद्दत के अंदर अंदर रुजू कर सकता है ये खावन। और ये फिर उसी तरह मियां बीवी हैं भाई, अलबत्ता एक तलाक दे दी है तो बाकी अब तमाम जिंदगी सिर्फ दो तलाकों का हक रह गया इस आदमी के पास। तो तलाक रजई के अंदर इद्दत के अंदर खावन रुजू कर सकता है, जुबान के जरिए कह दे मसलन मैं रुजू करता हूं, या कोई ऐसा अमल कर ले जो बीवी के साथ جائز ہے، مثلا بیوی کو شہوت سے چھو لیا یا بیوی کا بوسا لے لیا یا اس کے ساتھ صحبت کر لی، اب اس نے بے شک زبان سے تو نہیں کہا میں رجوع کرتا ہوں، لیکن اس کا یہ عمل بتلا رہا ہے کہ وہ رجوع کر رہا ہے بھائی، تو طلاق رجعی وہ ہے جس کے اندر خاوند رجوع کر سکتا ہے، دوبارہ نکاح کی حاجت ہی نہیں. ہاں اگر عدت گزر گئی اس کے بعد پھر اس بیوی کو واپس رکھنا چاہتا ہے تو پھر نیا نکاح کرنا پڑے گا اور نیا مہر مقرر کرنا پڑے گا. جبکہ دوسری طلاق بائن ہے، طلاق بائن کے اندر مثلا خاوند بیوی کو بائن کا لفظ ساتھ ملا دیتا ہے کہ میں تمہیں طلاق بائن دیتا ہوں. بائن بانا یا بینو سے ہے، یعنی جدا کرنے والی. کون سی طلاق؟ جدا کرنے والی، کہ وہ جو بیوی کو خاوند سے جدا کر دیتی ہے، یعنی اس میں پھر رجوع نہیں کر سکتا، رجوع نہیں کر سکتا. تو بائن کا لفظ ساتھ ملا دے کہ میں تمہیں طلاق بائن دیتا ہوں، یا مثلا ساتھ کوئی اور لفظ ملا دیتا ہے میں تمہیں پہاڑ جیسی طلاق دیتا ہوں. بات سمجھ میں آ گئی؟ یا میں تمہیں بہت بڑی طلاق دیتا ہوں، کوئی تشبیہ وغیرہ ذکر کر دے، تو یاد رکھو اس صورت میں جو طلاق ہوگی وہ طلاق بائن ہوگی بھائی. اور طلاق بائن کے اندر خاوند رجوع نہیں کر سکتا. عورت عدت گزارنے کے بعد جہاں چاہے نکاح کرے. ہاں اگر خاوند دوبارہ اس عورت سے نکاح کرنا چاہتا ہے تو خاوند عدت کے اندر بھی نکاح کر سکتا ہے اور عدت کے بعد بھی کر سکتا ہے. اس عورت نے اگر اسی خاوند سے وہ دوبارہ نکاح کرنا چاہتی ہے تو اس عدت کے اندر بھی نکاح کر سکتی ہے اور عدت کے بعد بھی نکاح کر سکتی ہے، لیکن اگر کسی اور سے نکاح کرنا چاہتی ہے تو وہ عدت کے بعد ہی کرے گی. حاصل کلام کیا ہوا؟ طلاق رجعی کے اندر عدت کے اندر اندر خاوند رجوع کر سکتا ہے، کسی نئے نکاح کی ضرورت نہیں. جبکہ طلاق بائن کے اندر نکاح ٹوٹ چکا ہے، اب اگر اس عورت کو بیوی بنا کر رکھنا چاہتا ہے تو نئے سرے سے نکاح کرنا پڑے گا. بات سمجھ میں آ گئی؟ اب صورت مسئلہ یہ، پیچھے آپ نے پڑھا تھا کہ کوئی شخص دو بہنوں کو نکاح میں جمع نہیں کر سکتا. اب صورت یہ ہے، ایک شخص نے ایک عورت کو طلاق دے دی، چاہے طلاق بائن دی ہو چاہے طلاق رجعی دی ہو، اب وہ اس عورت کی بہن سے نکاح کرنا چاہتا ہے، تو یاد رکھیے عند الاحناف جب تک اس پہلی بیوی کی عدت پوری نہیں ہوگی تب تک اس کی بہن سے نکاح نہیں کر سکتا. اس لیے کیونکہ یہ عدت بھی اسی نکاح کا اثر ہے. یہ بیوی جس کو طلاق دی ہے جب تک عدت پوری نہیں ہوتی یہ آگے نکاح نہیں کر سکتی. معلوم ہوا یہ پہلے نکاح کا اثر ابھی تک باقی ہے. پہلے نکاح کا اثر ابھی تک باقی ہے، اسی وجہ سے یہ عدت گزار رہی ہے. تو لہذا اگر اسی عدت کے اندر یہ شخص اس بیوی کی بہن سے نکاح کرے گا تو بھی یہ جامع بین الاختین ہو جائے گا. اس شخص نے گویا دو بہنوں کو ایک نکاح میں جمع کر دیا، اور دو بہنوں کو تو ایک نکاح میں جمع کرنا جائز نہیں. لہذا عدت کے دوران یہ شخص اس کی بہن سے نکاح کر ہی نہیں سکتا. بات سمجھ میں آ گئی؟ ورنہ کیا خرابی لازم آئے گی؟ دو بہنوں کا ایک شخص کے نکاح میں جمع ہونا. بھائی دیکھیے بھائی، کہتے ہیں وَإِذَا طَلَّقَ امْرَأَتَهُ طَلَاقًا بَائِنًا أَوْ رَجْعِيًّا، اور جب کسی شخص نے طلاق دے دی اپنی بیوی کو، طلاق بائن دی، أَوْ رَجْعِيًّا یا طلاق رجعی دی، لم يجوز له ان يتزوج باختها، تو اس شخص کے لیے جائز نہیں ہے کہ وہ نکاح کرے اس عورت کی بہن سے، حتی تنقضی عدتها، یہاں تک کہ اس کی عدت پوری ہو جائے. جب عدت پوری ہو جائے گی پھر اس کی بہن سے نکاح کر سکتا ہے. اور اسی طرح ہے مسئلہ، یاد رکھو چار بیویوں والا بھی. ایک شخص کے نکاح میں چار بیویاں ہیں، اب وہ کسی اور عورت سے نکاح کرنا چاہتا ہے تو ان میں سے ایک کو وہ طلاق دیتا ہے، تو عدت کے اندر اندر اب اس عورت سے نکاح نہیں کر سکتا، بلکہ یہ جس عورت کو طلاق دی ہے اس کی جب عدت پوری ہو جائے گی، نکاح کا اثر پورے طور پر ختم ہو گیا، تو اب اس صورت میں یہ اس عورت سے نکاح کر سکتا ہے. کیونکہ اگر اس سے پہلے نکاح کرے گا تو پھر تو یہ پانچ عورتیں گویا اس کے نکاح میں ہو جائیں گی، حالانکہ چار سے زائد نکاح بیک وقت کوئی شخص نہیں کر سکتا. وقال الشافعی رحمہ اللہ، اور امام شافعی رحمہ اللہ فرماتے ہیں، ان کانت العدۃ عن طلاق بائن او ثلاث یجوز الانقطاع النکاح بالکلیت اعمالا للقاطع. امام شافعی رحمہ اللہ فرماتے ہیں اگر خاوند نے طلاق بائن دی ہے تو طلاق بائن کی وجہ سے نکاح بالکل ٹوٹ گیا، भाई तलाक रजई के अंदर तो खावंद रुजू कर सकता है, दोबारा निकाह की जरूरत भी नहीं, खावंद सिर्फ इतना कह दे मैंने रुजू कर लिया, या बीवी के शहवत से हाथ लगा दे या उसका बोसा ले ले या सोहबत कर ले, कोई भी ऐसा अमल कर ले जिसकी इजाजत सिर्फ बीवी के साथ है, तो गोया उसने रुजू कर लिया, दोबारा निकाह की हाजत नहीं। जबकि तलाक बाइन के अंदर निकाह बिल्कुल टूट जाता है, हत्ता कि यह खावंद अब रुजू नहीं कर सकता, अब इस औरत को अपने अकद में रखना चाहता है तो फिर नया निकाह करना पड़ेगा, नया महर मुकर्रर करना पड़ेगा। सूरत समझ में आ रही है? तो इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि तलाक रजई के अंदर तो निकाह गोया मौजूद है, खावंद रुजू कर लेता है, दोबारा निकाह की तो जरूरत नहीं, इद्दत के अंदर अंदर खावंद क्या कर सकता है, दोबारा निकाह की जरूरत है नहीं, तो गोया निकाह अभी भी मौजूद है, लिहाजा तलाक रजई के अंदर तो वो भी कहते हैं कि इस मुतल्लका की बहन से खावंद निकाह नहीं कर सकता, वरना तो दो बहनों को एक शख्स के निकाह में जमा करना लाजिम आएगा। हां, अगर तलाके बाइन दे दी है, भाई तलाके बाइन से तो निकाह बिल्कुल टूट चुका है, या तीन तलाकें किसी शख्स ने दे दी हैं, तीन यानी पूरी हो गई हैं, तो तीन के बाद भी निकाह की वहां कोई सूरत और गुंजाइश नहीं, निकाह मुकम्मल तौर पर टूट चुका है, तो लिहाजा अब उसकी बहन से वो निकाह कर सकता है इद्दत के अंदर भी। अगर कोई शख्स अपनी बीवी को तलाक बाइन दे चुका है या तीन तलाक दे चुका है तो इद्दत के अंदर भी उसकी बहन से निकाह कर सकता है, इसलिए क्योंकि निकाह बिल्कुल टूट चुका है। तलाक बाइन क्या करती है? निकाह को बिल्कुल तोड़ देती है। अब वो खावन भी इस बीवी को रखना चाहे तो दोबारा निकाह करना पड़ता है, वैसे नहीं रख सकता भाई। तो कहते हैं वकाल शाफी रहमहुल्ला और इमाम शाफी रहमहुल्ला फरमाते हैं इन कानतिल इद्दत अन तलाकिन बाइनिन औ सलासिन यजूजू, कि अगर वो जो इद्दत है वो तलाक बाइन से है औ सलासिन या तीन तलाकों की वजह से है यजूजू, तो इस शख्स के लिए उसकी बहन से निकाह जायज है। लिनकिता निकाह बिल्कुल्लियती, इस वजह से कि निकाह जो है वो मुनकतिअ हो चुका है, टूट चुका है बिल्कुल्लियती पूरे तौर पर, तो लिहाजा अब निकाह करेगा तो जमा बैनल उख्तैन लाजिम नहीं आएगा। इमालन लिल कातिअ, अमल देते हुए कातिअ को, वो चीज जो तोड़ने वाली है, वो चीज जो निकाह को तोड़ने वाली है, किस चीज ने निकाह को तोड़ा है? तलाक बाइन ने या तीन तलाकों ने, उन्होंने निकाह को बिल्कुल तोड़ दिया है। ये चीजें यानी तलाक बाइन और तीन तलाकें ये कातिअ निकाह हैं, तो इनको पूरा अमल दिया जाएगा और इनका पूरा अमल इसी सूरत में होगा कि यूं कहा जाए कि निकाह बिल्कुल खत्म हो चुका। इमालन लिल कातिअ, अमल देते हुए उस चीज को जो तोड़ने वाली है निकाह को, इस तलाक को पूरे तौर पर अमल देने के लिए। इस तलाक को पूरे तौर पर अमल कब कहेंगे? कि जब आप निकाह की इजाजत दे दें। आप इद्दत के अंदर निकाह की इजाजत देंगे तो इसका मतलब है आपने ये जो तलाक बाइन या तलाक सलास थी इनको पूरा कातिअ करार दे दिया। क्या करार दिया? पूरा काते भाई, पूरा। अगर आप इजाजत नहीं देते तो इसका मतलब है ये तो काते आना हुई ना निकाह, अभी आप कह रहे हैं अभी भी निकाह बाकी है, हालांकि तलाके बाइन तो निकाह को बिल्कुल तोड़ने वाली है, तीन तलाके तो निकाह को बिल्कुल तोड़ने वाली है, इसका तो मतलब है आपने काते को पूरा अमल नहीं दिया। आप कह रहे हैं नहीं भाई अभी भी निकाह का असर बाकी है, लिहाजा आगे निकाह नहीं कर सकता उसकी बहन से जब तक इद्दत पूरी ना हो जाए, हालांकि तलाके बाइन और तलाके सलास तो पूरे तौर पर निकाह को तोड़ देती हैं, तो पूरे तौर पर तोड़ना यह तकाजा करता है कि इसकी बहन से अब निकाह जायज होना चाहिए। निकाह टूट चुका है, चाहे बेशक इद्दत चल रही है लेकिन निकाह पूरे तौर पर टूट चुका है, अब आगे बहन से निकाह जायज होना चाहिए। बात समझ में आ रही है? कहते हैं इमाल लिल कातिअ, इस निकाह को तोड़ने वाली चीज जो है यानी इस तलाक को पूरा अमल देने के लिए, वलिहादा लौ वती अहा माल इल्मी बिल हुरमती यजिबुल हद्दू। इमाम शाफी रहमतुल्लाह फरमाते हैं वलिहादा, और इसी वजह से लौ वती अहा माल इल्मी बिल हुरमती, अगर इस खावंद ने सोहबत कर ली माल इल्मी बिल हुरमती बावजूद उसको हुरमत का इलम होने के, यजिबुल हद्दू, उस पर हद वाजिब होगी यानी हद ज़िना। امام شافعی رحمۃ اللہ فرماتے ہیں اے احناف آپ بھی کہتے ہو کہ اگر یہ شخص جس نے اپنی بیوی کو طلاق بائن دے دی ہے یا تین طلاقیں دے دی ہیں اور اس نے اس عدت کے اندر اے احناف آپ بھی کہتے ہیں کہ اگر خاوند نے اس بیوی سے صحبت کر لی اور خاوند کو پتا بھی ہے کہ یہ عورت مجھ پر حرام ہو چکی ہے تو اس صورت میں آپ بھی کہتے ہیں اس پر حد آئے گی, اس آدمی کو حد زنا لگائی جائے گی. ہاں اگر اس عورت سے صحبت کر لیتا ہے اور کہتا ہے مجھے تو پتہ ہی نہیں تھا, میں تو سمجھ رہا تھا کہ ابھی عدت ہے, عدت کے اندر ابھی بھی میں اسے صحبت کر سکتا ہوں, تو اگر وہ کہے مجھے اس کے حرام ہونے کا پتہ ہی نہیں تھا تو پھر تو حد نہیں آئے گی, کیونکہ حد جو ہے ادنا شبے سے بھی ساقط ہو جاتی ہے. حد کیا ہے؟ جہاں ذرا بھی شک اور شبہ آ جائے وہاں حد ساقط ہو جاتی ہے. تو اگر اس نے کہا کہ مجھے تو علم ہی نہیں تھا کہ میرے لیے یہ بیوی عدت کے اندر بھی حرام ہو چکی ہے تو پھر اس صورت میں حد نہیں آئے گی, اور اگر وہ یہ کہتا ہے کہ مجھے پتا تھا یہ میرے اوپر حرام ہو چکی ہے پھر بھی میں نے اسے وتی کر لی تو یاد رکھو اس صورت میں اس پر حد زنا آئے گی. تو امام شافعی رحمۃ اللہ فرماتے ہیں اے احناف آپ کے نزدیک بھی یہ شخص جانتے بوجھتے ہوئے اگر اس عورت سے صحبت کرے گا تو آپ بھی کہتے ہیں اس پر حد زنا آئے گی. اس پر حد زنا کا آنا بتلا رہا ہے کہ نکاح بالکل ٹوٹ چکا ہے. اگر نکاح کے کچھ اثرات بھی باقی ہوتے تو آپ کبھی بھی اس پر حد کے قائل نہ ہوتے. بھائی نکاح کے اگر کچھ اثرات ہوتے پھر تو حد نہیں آ سکتی. بھائی بتایا نا حد تو ادنا شبے سے بھی کیا ہو جاتی ہے, ساقط ہو جاتی ہے. تو اے احناف آپ کا بیان کیا ہوا یہ مسئلہ بتلا رہا ہے کہ آپ کے نزدیک بھی نکاح پوری طرح ٹوٹ چکا ہے. بات سمجھ میں آ گئی. ولہذا لو وطئها مع العلم بالحرمت یجب الحد, اور اسی وجہ سے اگر صحبت کر لی اس شخص نے اس عورت سے باوجود حرمت کا علم ہونے کے یجب الحد تو اس پر حد واجب ہوگی. اب ہماری دلیل آ گئی. وَلَنَا أَنَّ النِّكَاحَ الْأُولَى قَائِمٌ لِبَقَائِ أَحْكَامِهِ كَالنَّفَقَةِ وَالْمَنْعِ وَالْفِرَاشِ. ہماری دلیل یہ ہے, امام شافعی رحمہ اللہ تو فرماتے ہیں نکاح ٹوٹ چکا ہے لہذا اس عورت کی بہن سے یہ نکاح کر سکتا ہے. ہماری دلیل یہ ہے کہ اَنَّ النِّكَاحَ الْأُولَى قَائِمٌ کہ پہلی عورت کا نکاح ابھی بھی قائم ہے, ابھی بھی موجود ہے. لِبَقَائِ أَحْكَامِهِ کیونکہ اس کے نکاح کے احکام ابھی تک باقی ہیں. نفقتی والمنع والفراشی جیسے نفقہ ہے منع ہے اور فراش ہے. یاد رکھو عدت کے اندر کا نفقہ خاوند کے ذمے ہوتا ہے. جب کوئی شخص کسی عورت کو طلاق دے دے تو وہ عورت آگے کسی اور سے نکاح نہیں کر سکتی جب تک وہ اپنی عدت پوری نہ کر لے. بھائی تو یہ جو عورت پر پابندی لگائی شریعت نے عدت کی یہ اس پہلے خاوند کی وجہ سے ہے تاکہ پتہ چل جائے کہ کہیں یہ عورت حاملہ تو نہیں, کہیں اس کے پیٹ میں اس پہلے خاوند کی اولاد تو نہیں. تو لہذا شریعت نے یہ جو عورت پر پابندی لگائی اس پہلے خاوند کی وجہ سے پابندی لگائی ہے لہذا اس مدت کا نفقہ بھی خاوند کے ذمے ہوگا. لہذا عدت کا نفقہ کون دے گا؟ خاوند دے گا. یہ علامت ہے اس بات کی کہ نکاح کے اثرات ابھی بھی باقی ہیں. اسی طرح یاد رکھو جب کوئی عورت کسی شخص سے نکاح کرتی ہے تو اس پر کچھ پابندیاں آ جاتی ہیں شرعاً. ان میں سے ایک پابندی یہ ہے کہ یہ عورت جو منکوحہ ہے یہ اپنے خاوند کی اجازت کے بغیر اپنے گھر سے کہیں نہیں جا سکتی. بھائی تو جس طرح منکوحہ جو ہے وہ اپنے خاوند کی اجازت کے بغیر گھر سے باہر نہیں جا سکتی, اسی طرح یہ جو معتدہ ہے یہ عورت جس کو خاوند نے تین طلاقیں دی ہیں یا طلاقیں بائن دی ہے یہ بھی اس عدت کے دوران خاوند کی اجازت کے بغیر گھر سے باہر نہیں جا سکتی. خاوند اس کو منع کر سکتا ہے کہ کہیں اور جانے کی اجازت نہیں ہے. شریعت نے جو خاوند کو روکنے اور منع کرنے کا اختیار دیا ہے اس سے معلوم ہوا کہ ابھی بھی نکاح کے اثرات باقی ہیں. بھائی بات سمجھ میں آ گئی, نکاح ابھی پوری طرح ٹوٹا نہیں ہے. بھائی اور اسی طرح والفراش, فراش کا معنی سمجھ لو. یاد رکھو فراش عربی زبان میں بچھونے اور بستر کو کہتے ہیں لیکن یہ اصطلاحی لفظ ہے فقہ کے اندر. بھائی فراش کہتے ہیں کسی عورت کا کسی مرد کے بچوں کو جنم دینے کے لیے مختص ہونا. بھائی جب کوئی شخص کسی عورت سے نکاح کر لیتا ہے تو یہ اب اس کی منکوحہ بن گئی, اب اس عورت سے جو اولاد پیدا ہوگی وہ اسی شخص کی شمار ہوگی. بھائی تو یہ یوں کہیں گے کہ یہ عورت اس شخص کا فراش ہے. ये औरत इस शख्स का फिराश है भाई, यानी ये इस मर्द के बच्चों को जन्म देने के लिए खास हो चुकी है। या दूसरे लफ्जों में यूं कहो कि औरत ऐसी हो जाए कि उससे पैदा होने वाले बच्चों का नसब साबित हो सके।
जी।
औरत का किसी के लिए फिराश हो जाने का क्या माना? किस औरत से जो बच्चे पैदा होंगे उनका नसब साबित हो सकता है। फिर याद रखना है जो फिराश है ये तीन किस्म पर है भाई, एक फिराश कवी है, एक फिराश मुतवस्सित है और एक फिराश ज़ईफ है। एक फिराश कवी है, एक फिराश मुतवस्सित है और एक फिराश ज़ईफ है। फिराश कवी जो है वो बीवी है भाई, बीवी मनकूहा। याद रखो जिस औरत से कोई शख्स निकाह कर लेता है तो वो औरत उसका फिराश हो गई, यानी उसके बच्चों को जन्म देने के लिए खास हो गई, और नीज इस औरत से जो बच्चे पैदा होंगे वो खुद ब खुद इसी खावंद के शुमार होंगे।
जी।
वो खुद ब खुद इसी खावंद के शुमार होंगे। तो ये फिराश कवि है। और अगर खावंद अपने से इन बच्चों की नफी करना चाहता है तो फिर लियान करना पड़ेगा। मालूम हो वो अपनी बीवी पर जिना का इल्जाम लगा रहा है तो उसको लियान करना पड़ेगा। याद रखो लियान ये है कि कोई शख्स अपनी बीवी पर मसलन जिना की तोहमत लगा देता है या बीवी से पैदा होने वाले बच्चे का इनकार कर देता है कि ये मेरा बच्चा नहीं है। अब देखो आम हालात के अंदर अगर कोई शख्स किसी औरत पर जिना का इल्जाम लगाता है तो शरीयत ने कहा है कि चार गवाह लेकर आओ भाई। अब इस आदमी को चार गवाह लाने पड़ेंगे, अगर वो चार गवाह पेश न कर सका तो फिर इस शख्स पर हद कजफ जारी होगी कि इसने एक मुसलमान पाकदामन औरत पर जिना जैसा अजीम बोहतान लगाया तो इसको 80 कोड़े लगाए जाएंगे भाई। ये है हद कजफ। लेकिन खावंद भाई, खावंद ने अगर बीवी को जिना करते हुए देख लिया तो अब वो चार गवाह कहां से लेकर आए भाई? तो लिहाजा खावंद के लिए ये हुक्म नहीं है कि अब उसको चार गवाह पेश करना पड़ेंगे, बल्कि अब वो काजी के पास जाकर दावा करेगा और फिर वहां काजी उन दोनों में लियान करवाएगा और फिर लियान के बाद खावंद और बीवी के अंदर काजी जुदाई करवा देगा। या अगर खावंद ने बच्चे का इनकार कर दिया, और ये याद रखना बच्चे की पैदाइश के इब्तदाई दिनों में ये बच्चे के नसब की नफी हो सकती है, अगर बाद में नसब की नफी करना चाहता है साल बाद या दो साल बाद जाकर नसब की नफी करना चाहता है कि ये मेरा बच्चा नहीं है, फिर नसब की नफी नहीं कर सकता भाई। अगर आपको नसब की नफी करना थी तो बच्चे की पैदाइश के इब्तदाई दिनों में आपको ये मुकदमा करना चाहिए था। तो लिहाजा बच्चे के नसब की नफी की सूरत में भी लियान करना पड़ेगा काजी के पास जाकर, और लियान पूरा बाब आगे आ जाएगा। साहिब हिदायत आपको बतलाएंगे कि लियान जो है वो चार शहादतों का नाम है, मर्द की तरफ से भी और औरत की तरफ से। चार शहादतें जो मुअक्कद होंगी कसम के साथ, यानी उनके साथ कसम भी खाएगा मर्द भी और औरत भी। पहले जो है मर्द चार शहादतें देगा कसम के साथ और यूं कहेगा कि मैं गवाही देता हूं कि वल्लाह मैंने इस बीवी पर, इस औरत पर जो जिना का इल्जाम लगाया है उसमें मैं सच्चा हूं। तो अगर जिना का इल्जाम लगाया है तो ये अल्फाज कहेगा। अगर बच्चे के नसब की नफी करना चाहता है तो यूं कहेगा कि मैं गवाही देता हूं वल्लाह इस बच्चे के नसब की जो मैंने अपने आप से नफी की है मैं इसके अंदर सच्चा हूं भाई। और अगर दोनों इल्जाम लगाए हैं, मसलन सराहतन वो जिना का इल्जाम भी लगा रहा है और बच्चे के नसब की नफी भी कर रहा है, तो दोनों को मिला देगा कि मैं गवाही देता हूं वल्लाह मैंने जो इस औरत पर जिना का इल्जाम लगाया है और मैंने जो इस बच्चे के नसब की नफी की है अपने आप से, इसमें मैं सच्चा हूं। चार मरतबा ये शहादतें देगा और पांचवीं मरतबा में फिर खावंद कहेगा कि मुझ पर अल्लाह की लानत हो अगर मैं इस इल्जाम के अंदर झूठा हूं। फिर उसके बाद काजी जो है औरत से चार शहादतें लेगा और उसमें भी वो कसम खाएगी। औरत कहेगी कि मैं गवाही देती हूं वल्लाह इस शख्स ने मुझ पर ये जो जिना का इल्जाम लगाया है या ये जो बच्चे के नसब की इसने नफी की है इसके अंदर यह झूठा है। चार मरतबा यह शहादतें देगी और पांचवीं मरतबा कहेगी कि मुझ पर अल्लाह का गजब हो अगर यह आदमी अपने इस दावे के अंदर सच्चा है। तो फिर काजी उनके दरमियान जुदाई करवा देगा और उस बच्चे के नसब की नफी कर देगा काजी। अब उस खावंद का बच्चा शुमार नहीं होगा, सिर्फ इस औरत का बच्चा शुमार होगा। बात समझ में आ गई? तो यह है लेहान। जी बात चल रही थी फिराश की, मैंने बताया जो मनकूहा है यह है फिराश कवि, इससे जो भी बच्चा पैदा होगा वह खुद बखुद खावंद का शुमार होगा, और अगर खावंद अपने से बच्चे की नसब की नफी करवाना चाहता है तो सिर्फ कहने से नफी नहीं होगी, बाकायदा काजी के पास जाकर लियान करना पड़ेगा, और वो भी बच्चे की पैदाइश के इब्तदाई दिनों में, बच्चा जब पैदा हुआ है उन्हीं चंद दिनों के अंदर जाकर ऐसा करना पड़ेगा, बाद में जिंदगी में वह ऐसा नहीं कर सकता। यह है फिराश कवि जिसमें बच्चे का नसब खुद बखुद साबित और बच्चे के नसब की नफी बगैर लियान के नहीं हो सकती। दूसरा फिराश है बांदी भाई, याद रखो बांदी से जो औलाद पैदा हो वो खुद बखुद आका की शुमार नहीं होती, जब तक आका कह ना दे कि ये मेरी औलाद है, जब आका कह देगा ये मेरी औलाद है, अब ये बांदी इस आका की उम्मे वलद बन गई, यानी इसके बच्चे की मां, अब ये बांदी क्या बन गई, इस आका के बच्चे की मां बन गई, और आजादी इसका हक हो गया, अब इस आका के मरने के बाद ये औरत आजाद हो जाएगी, और ये बच्चा आजाद है क्योंकि अपना बच्चा ममलूक नहीं होता भाई, तो ये आजाद है, और जब बच्चा आजाद है तो ये बच्चा अब अपनी मां की आजादी का भी सबब बन गया, अब आका के मरने के बाद ये औरत भी आजाद हो जाएगी, और आका के लिए ये औरत, ये जो उम्मे वलद है, ये आका इसको आगे नहीं बेच सकता क्योंकि इसका हक आजादी जाया होगा, आगे जो खरीदेगा वो तो इसको आजाद नहीं छोड़ेगा भाई, लिहाजा इसको बेचने की इजाजत नहीं, अब आजादी इसका हक बन चुकी है। तो याद रखो जो बांदी है ये फिराश ज़ईफ है, बांदी से जो बच्चा पैदा होता है वो खुद बखुद आका का शुमार नहीं होता जब तक आका उसका दावा न करे, तो ये बांदी फिराश ज़ईफ है, और एक फिराश मुतवस्सित है, फिराश मुतवस्सित यही बांदी जिसने आका के एक बच्चे को जन्म दे दिया है, अब ये फिराश मुतवस्सित बन गई, ये आका की उम्मे वलद बन गई, आका ने कह दिया ये मेरी औलाद है तो ये आका की क्या बन गई, उम्मे वलद, अब उम्मे वलद ने आगे चलकर एक और बच्चे को जन्म दिया, याद रखो उम्मे वलद जो है जब बच्चे को जन्म देती है अब वो भी खुद बखुद आका का शुमार होगा, जब पहले बच्चे का उसने इकरार कर लिया था कि ये मेरा बच्चा है तो अगला बच्चा भी आका का शुमार होगा, लेकिन आका उसकी नफी करना चाहे तो नफी भी कर सकता है, आका कह दे नहीं ये वाला बच्चा मेरा नहीं है, और इसमें किसी लियान की भी जरूरत नहीं। मनकोहा में तो बच्चे के नसब की नफी के लिए क्या जरूरी था, लियान, और यहां बगैर लियान के भी बच्चे के नसब की नफी हो जाएगी। तो हासिल कलाम क्या कि फिराश तीन किस्म के हो गए, एक फिराश कवि, एक फिराश मुतवस्सित, और एक फिराश ज़ईफ। फिराश कवि मनकोहा है कि उससे पैदा होने वाला हर बच्चा उसी खावंद का शुमार होता है, और उस बच्चे के नसब की नफी कोई आसान काम नहीं, उसके लिए लियान करना पड़ेगा और इब्तदाई दिनों में करना पड़ेगा। और फिराश मुतवस्सित जो है वो बांदी है जो पहले एक बच्चे को जन्म दे चुकी है और आका उसका इकरार कर चुका है, इस फिराश मुतवस्सित से जो बच्चा पैदा होगा वो खुद बखुद आका का शुमार होगा, लेकिन अगर आका उसकी नफी करना चाहे तो नफी भी कर सकता है बगैर लियान के। और सबसे फिराश ज़ईफ बांदी का है कि उससे जो बच्चा पैदा होगा उसका आका से नसब साबित ही नहीं होगा, इल्ला ये कि आका खुद कह दे ये मेरा बच्चा है, अब नसब साबित हो जाएगा। बात समझ में आ गई। तो अब देखो यहां बात आई, साहिब हिदायत ने क्या फरमाया, लिबका अहकाम ही का नफकत वल मन वल फिराशी, फिराश का जिक्र आया, मैंने फिराश की तफसील बयान कर दी कि फिराश तीन किस्म पर है। अब याद रखो जो हमल है, हमल की कम से कम मुद्दत जो है वो 6 माह है, और ज्यादा से ज्यादा मुद्दत 2 साल है। कम से कम मुद्दत कितनी, 6 माह, यानी 6 माह के अंदर एक सही सलामत बच्चे को एक औरत जन्म दे सकती है, इससे कम उम्र वाला बच्चा सही सलामत नहीं हो सकता। तो हमल की कम से कम मुद्दत कितनी है, 6 माह, और ज्यादा से ज्यादा 2 साल है, यानी 2 साल तक बच्चा मां के पेट में रह सकता है, इससे ज्यादा बिल्कुल नहीं रह सकता। लिहाजा अब एक शख्स ने अपनी बीवी को तलाके बाइन दे दी या उसको 3 तलाकें दे दी, और ये जो मुतल्लका है इसने तलाक के बाद 2 साल अभी पूरे नहीं हुए थे, मसलन 1.5 साल गुजर गया था, उसके बाद एक बच्चे को जन्म दिया, तो याद रखो तलाक से लेकर 2 साल के पूरा होने से पहले पहले जिस बच्चे को भी औरत जन्म देगी ये उसी पहले खावंद का शुमार होगा भाई, इल्ला ये कि इस औरत ने इकरार कर लिया था शुरू में कि मेरी इद्दत गुजर गई, मेरे तीन हैज पूरे हो गए। जब भाई ये खुद इकरार कर चुकी है मुझे तीन हैज आ चुके हैं तलाक के बाद, तो मालूम हुआ अब जो बच्चा पैदा हुआ है ये उस खावंद का नहीं है, फिर तो बच्चे का नसब साबित नहीं होगा। लेकिन अगर औरत ने इकरार नहीं किया और दो साल के अंदर अंदर औरत ने बच्चे को जन्म दे दिया तो वो उसी खावंद का बच्चा शुमार होगा। किसका? पहले खावंद। हालांकि वो तो तलाक दे चुका है, मालूम हुआ अभी भी औरत उसका फिराश है। फिराश किसको कहते हैं? कि वो औरत जिसे पैदा होने वाले बच्चे का नसब साबित हो सके
जी।
वो औरत जिसे पैदा होने वाले बच्चे का नसब साबित हो सके, और इस बच्चे का भी नसब उस खामन से साबित हो रहा है, मालूम हुआ अभी भी ये उसका फिराश है
जी।
तो देखो इद्दत के अंदर नफका भी खावंद को देना पड़ेगा, खावंद उसको बाहर जाने से भी रोक सकता है, और नीज वो औरत अभी भी उसका फिराश है, अगर उसने दो साल के अंदर बच्चे को जन्म दे दिया तो इसी खावंद का शुमार होगा। तो मालूम हुआ निकाह के असरात अभी भी बाकी हैं। जब निकाह के असरात अभी भी बाकी हैं तो अब इस औरत के खावंद के लिए जायज नहीं है कि इसकी बहन से निकाह कर ले। जब इद्दत गुजर जाएगी फिर निकाह करे, वरना तो अभी भी निकाह के असरात बाकी हैं। निकाह कर लेगा यह तो जामे बैन अलुख्तैन बन जाएगा, दो बहनों को निकाह में जमा करने वाला हो जाएगा। बात समझ में आ गई? ये माना है वलाना, और हमारी दलील यह है कि अन्ना निकाह अल उला कायम लिबका अहकाम ही, कि पहली का निकाह जो है वो कायम है, मौजूद है, लिबका अहकाम ही, इसलिए क्योंकि उस निकाह के अहकाम बाकी हैं। का नफकती, जैसे नफका है वो भी खावन को देना पड़ेगा, वल मनही और मना करना है ये भी खावन कर सकता है कि घर से ना निकलो, वल फिराशी और जैसे कि फिराश होना कि ये औरत बच्चे को जन्म देगी तो इसी खावन का शुमार होगा जब तक ये इद्दत के गुजरने का इकरार न कर ले। वल कातिउ तअख्खर अमलुहु वलिहादा बकियल कैदु। अब ये जवाब देने इमाम शाफी रहमतुल्लाह क्या फरमाते थे कि ये तलाक बाइन और तीन तलाकें कातिए निकाह हैं, ये निकाह को काटने वाली हैं। जब ये निकाह को काटने वाली हैं तो फिर इसकी बहन से निकाह जायज होना चाहिए, क्योंकि इन्होंने क्या किया, निकाह को काट दिया। तो अब अगर इसकी बहन से निकाह करेगा तो जामे बैन अल उख्तैन ये नहीं होगा, क्योंकि एक से निकाह कट चुका है, टूट चुका है। तो अब उसका जवाब दे रहे हैं कि हां ये तलाक बाइन ये भी कातिअ है और तीन तलाकें ये भी कातिअ हैं, हमें तस्लीम है, लेकिन इनका अमल मुअख्खर हो गया। ये कातिअ तो हैं लेकिन इनका अमल मुअख्खर हो गया है, इद्दत के गुजरने पर इनका अमल पूरी तरह मुकम्मल होगा, इससे पहले इनका अमल मुकम्मल नहीं है। भाई ये माना है वल कातिउ तअख्खर अमलुहु, और कातिअ जो है उसका अमल मुअख्खर हो गया, वलिहादा बकियल कैदु, और इसीलिए तो कैद अभी भी बाकी है। ये औरत भाई इद्दत से पहले किसी और जगह निकाह कर सकती है? नहीं, यह औरत इद्दत से पहले कहीं और निकाह नहीं कर सकती। तो ये जो कैद बाकी है, इस औरत पर जो पाबंदी बाकी है, ये इसी निकाह का तो असर है। अगर इस तलाक ने निकाह को पूरे तौर पर काट दिया था और तोड़ दिया था तो फिर तो औरत को तलाक मिलते ही आगे निकाह की इजाजत होनी चाहिए थी, लेकिन शरीयत ने क्या पाबंदी लगाई उस पर कि उस पर इद्दत का गुजारना वाजिब है, उस पर पाबंदी लगाई। ये पाबंदी किस वजह से है? उसी पहले निकाह की वजह से ही तो है। बात समझ में आ गई? वल कातिउ तअख्खर अमलुहु, और निकाह को तोड़ने वाली चीज जो है इसका अमल मुअख्खर हो गया, वलिहादा बकियल कैद, और इसीलिए कैद औरत पर बाकी है, इसीलिए औरत पर यह कैद बाकी है कि वह आगे निकाह नहीं कर सकती। भाई अगर कातिअ का असर पूरी तरह हो चुका होता फिर तो इसको फौरन ही आगे निकाह की इजाजत होनी चाहिए थी। भाई आगे देखिए, कहते हैं वल हद्दु ला यजिबु अला इशारति किताब अत्तलाक व अला इबारति किताब अलहुदूद यजिबु। यहां से जवाब दे रहे हैं वो जो इमाम शाफी रहमतुल्लाह ने दलील जिक्र फरमाई थी कि ए अहनाफ, आपके नजदीक भी ये जो तलाक बाइन वाली मुअतद्दा है या तलाक सलासा वाली मुअतद्दा है, ये अगर इस मुअतद्दा से इद्दत के अंदर सोहबत कर ले बावजूद इसके कि उसको इलम है कि यह औरत उस पर हराम हो चुकी है, तो उस पर हद वाजिब होगी। اے احناف تمہارے نزدیک بھی اس شخص پر کیا واجب ہوگی حد اور اس پر حد کا واجب ہونا بتلا رہا ہے کہ تمہارے نزدیک بھی نکاح پورے طور پر ٹوٹ چکا ہے تو اس کا جواب اب دینے لگے ہیں صاحب ہدایت دو جواب دیں گے ایک جواب منعی اور ایک جواب تسلیمی جواب منعی یہ دیں گے کہ ہمیں آپ کی یہ بات تسلیم ہی نہیں ہے کہ اس شخص پر حد آئے گی ہمیں یہ بات تسلیم ہی نہیں ہے اس لیے کیونکہ مبسوط کی جو کتاب الطلاق ہے اس سے یہ اشارہ ملتا ہے کہ اس شخص پر حد واجب نہیں ہوگی یاد رکھو مبسوط جو ہے امام محمد رحمہ اللہ کی کتاب ہے اور اس کے اندر ذکر فرمائیں گے صاحب ہدایہ کہ اس کے اندر جو کتاب الطلاق آتی ہے اس کتاب الطلاق سے اشارتاً یہ بات معلوم ہوتی ہے کہ اس شخص پر حد واجب نہیں ہوگی یعنی صاف لفظوں میں تو نہیں لکھا کہ اس شخص پر حد واجب نہیں ہوگی لیکن وہ کتاب الطلاق کی عبارت سے یہ اشارہ ملتا ہے کہ اس شخص پر حد نہیں آنی چاہیے اس شخص پر حد نہیں آنی چاہیے یہ اشارہ ملتا ہے اور دوسرا مبسوط کی جو کتاب الحدود ہے وہاں باقاعدہ عبارت کے اندر صراحتاً امام محمد رحمہ اللہ فرماتے ہیں کہ اس شخص پر حد واجب ہوگی یہ خاون جس نے جانتے بوجھتے ہوئے عدت کے اندر معتدہ سے صحبت کی ہے اس پر حد آئے گی تو کتاب الطلاق سے اشارتاً کیا بات معلوم ہوئی کہ حد نہیں آئے گی اور مبسوط کی کتاب الحدود کی عبارت میں صاف لفظوں سے کیا پتا چلا کہ اس پر حد واجب ہوگی تو صاحب ہدایہ دو جواب دیں گے ایک منعی اور ایک تسلیمی پہلا جواب منعی کہ بھئی ہمیں آپ کی یہ بات تسلیم ہی نہیں ہے کہ عند الاحناف اس آدمی پر حد آئے گی اس لیے کیونکہ مبسوط کی کتاب الطلاق سے یہ اشارہ ہوتا ہے کہ اس پر حد نہیں آئے گی اور دوسرا جواب تسلیمی کہ ہاں ٹھیک ہے آپ کی بات ہمیں تسلیم ہے مبسوط کی کتاب الحدود کے اندر صاف لفظوں میں لکھا ہے کہ اس پر حد آئے گی ہمیں آپ کی بات تسلیم ہے اس شخص پر حد آئے گی لیکن آگے پھر اس کی علت بھی صاحب ہدایہ بیان کریں گے کہ بھئی یہاں پر یہ جو اس خاوند کو ملکیت حاصل تھی بیوی پر خاوند کو ملکیت حاصل تھی بیوی پر وہ ملکیت حلال ہونے کے حق میں تو ختم ہو گئی جب طلاقیں بائن دے دی ہے یا تین طلاقیں دے دی ہیں تو حلال ہونے کی ملکیت کیا ہو گئی ختم اب یہ عورت خاوند کے لیے کسی طرح بھی حلال نہیں جب حلال نہیں اور اس نے اس کے ساتھ صحبت کر لی تو یہ زنا ہوا اور زنا میں کیا آیا کرتی ہے حد آیا کرتی ہے اس لیے اس پر حد آئے گی اور لیکن یہی ملکیت اور چیزوں کے حق میں ابھی بھی موجود ہے یہ خاوند کی ملکیت اس پر ابھی بھی موجود ہے یہ عورت آگے ابھی بھی نکاح نہیں کر سکتی اور نیز یہ عورت جو ہے بچے کو جنم دے گی تو وہ اسی خاوند کا شمار ہوگا اور نیز خاوند اس کو گھر سے نکلنے سے منع کر سکتا ہے اور نیز خاوند جو ہے اس کو نفقہ بھی دے گا اس دوران یہ ساری چیزیں کیا بتلاتی ہیں کہ ابھی بھی خاوند کی ملکیت اس عورت پر باقی ہے معلوم ہوا بعض اعتبار سے خاوند کی ملکیت ختم ہو رہی ہے اور بعض اعتبار سے خاوند کی ملکیت ابھی بھی باقی ہے جب تک عدت چل رہی ہے بات سمجھ میں آ رہی ہے جواب دے رہے ہیں صاحب ہدایہ کس کا امام شافعی رحمہ اللہ کا امام شافعی رحمہ اللہ نے کیا فرمایا تھا کہ اے احناف تمہارے نزدیک بھی شخص پر حد آئے گی اگر یہ اس عورت سے جانتے بوجھتے کیا کر لے صحبت کر لے تو معلوم ہوا اس سے نکاح پوری طرح ٹوٹ چکا ہے جب ہی تو حد آئے گی ورنہ حد تو ادنا شبے سے بھی ساقط ہو جاتی ہے تو جواب دے رہے ہیں کہ نہیں ہمیں آپ کی بات تسلیم ہی نہیں ہے حد آئے گی نہیں کیونکہ کتاب الطلاق سے کیا اشارہ ملتا ہے کہ اس پر حد نہیں آئے گی اور پھر دوسرا جواب تسلیمی کہ ہاں مبسوط کی کتاب الحدود کو دیکھیں تو ہمیں آپ کی بات تسلیم ہے اس شخص پر کیا آئے گی حد آئے گی لیکن اس کی وجہ پھر آگے ذکر فرمائیں گے صاحب ہدایہ کہ وجہ یہ ہے کہ خاوند کی جو ملکیت تھی اس عورت پر بعض اعتبار سے وہ ملکیت ختم ہے بعض اعتبار سے ملکیت ابھی بھی موجود ہے حلال ہونے کے اعتبار سے ملکیت ختم ہو گئی اب یہ عورت اس خاوند کے لیے حلال نہیں جب حلال نہیں اور اس نے صحبت کر لی تو اب زنا ہوا اور جب زنا ہوا ہے تو اس پر حد زنا آئے گی اور بعض اعتبارات سے خاوند کی ملکیت ابھی بھی موجود ہے جو چیزیں ہم نے پیچھے ذکر کر دیں کہ نفقہ بھی خاوند کو دینا پڑے گا خاوند اس کو گھر سے نکلنے سے بھی روک سکتا ہے عدت کے دوران اور بچے کو یہ جنم دے دے گی عدت کے دوران تو وہ بھی کس کا شمار ہوگا خاوند کا شمار ہوگا معلوم ہوا بعض اعتبار سے مل کے نکاح باقی ہے بھائی जब बाज एतबार से मिलकर निकाह बाकी है तो अब अगर इस इद्दत के अंदर यह इसकी बहन से निकाह करेगा तो जमा बैनल उख्तैन लाजिम आएगा निकाह के एतबार से, कि पहली के साथ भी निकाह बाज एतबार से बाकी है और दूसरी के साथ भी क्या कर रहा है, निकाह कर रहा है, तो दो बहनों का निकाह में जमा करना लाजिम आएगा और वह तो जायज नहीं। भाई बात समझ में आ गई। देखिए भाई किताब पर वल हद ला यजिबु अला इशारती किताब तलाकी, और हद जो है ये वाजिब नहीं होती किताब तलाक के इशारे पर। किताब तलाक के इशारे से यह हद वाजिब नहीं होती, यह मनाई जवाब दे दिया कि हमें तस्लीम ही नहीं है कि उस पर हद आएगी। भाई वाला इबारती किताबिल हुदूदी यजिबू, और किताबुल हुदूद की इबारत पर हद वाजिब होगी। ये तस्लीमी जवाब दे रहे हैं कि हमें आपकी बात तस्लीम है, इस शख्स पर हद जिना आएगी। लेकिन इसकी वजह क्या है, अब वो वजह भी आगे बयान कर रहे हैं। कहते हैं ली अन अल मिल्क कद ज़ाल फी हक़िल हिल्ली, इसलिए क्योंकि खावंद की जो मिल्कियत है कद ज़ाल फी हक़िल हिल्ली, वह हलाल होने के हक में तो खत्म हो गई, हलाल होने के हक में मिल्कियत जायल हो गई, अब ये औरत इसके लिए किसी भी तरह हलाल नहीं, तो हलाल होने के एतबार से खावंद की मिल्कियत खत्म हो गई, तो लिहाजा फयतहक्ककु ज़िना, तो ज़िना पाया गया क्योंकि औरत हलाल ना रही और इसने फिर भी क्या कर ली, सोहबत कर ली, तो ज़िना पाया गया, तो लिहाजा इस पर हद ज़िना जारी होगी। लेकिन वलम यरतफी फी हक़ मा ज़करना, लेकिन यह जो खावन की मिल्कियत है उन चीजों के हक में खत्म नहीं हुई जो हमने जिक्र कर दी। वो जो चीजें हमने जिक्र कर दी कि नफका भी बीवी को देना पड़ेगा इद्दत के दौरान, खावंद उसको घर से निकलने से मना भी कर सकता है, और ये बीवी अगर बच्चे को जन्म देगी तो वो बच्चा किसका शुमार होगा, खावंद का शुमार होगा। ये चीजें बतला रही हैं कि निकाह अभी पूरी तरह खत्म नहीं हुआ भाई, तो लिहाजा खावंद की मिल्कियत बाज चीजों के एतबार से खत्म है और बाज चीजों के एतबार से खावंद की मिल्कियत खत्म नहीं है। तो बाज चीजों के एतबार से मिल्कियत खत्म नहीं, तो लिहाजा अब अगर ये इसकी बहन से निकाह करेगा इद्दत के दौरान तो क्या बन जाएगा, जामिअ बैनल उख्तैन, कि इसने दो बहनों को जमा कर लिया निकाहन, बैतबार निकाह के, पहली के निकाह भी बाज एतबार से बाकी है और इसने दूसरी के साथ भी निकाह कर लिया, तो यह माना है। फिर देखिए तर्जमा, कहते हैं लिअन अल मिल्क कद ज़ाल फी हक़िल हिल्ल फयतहक़्क़ु ज़िना, इसलिए क्योंकि मिल्कियत जो है वो ज़ाइल हो गई, खत्म हो गई, फी हक़िल हिल्ल हलाल होने के हक में, कि औरत अब उसके लिए हलाल नहीं, फयतहक़्क़ु ज़िना, तो ज़िना पाया गया लिहाजा हद आएगी। वलम यरतफ़िअ फी हक़्क़ि मा ज़करना, और खावंद की मिल्कियत नहीं उठी यानी नहीं खत्म हुई, फी हक़्क़ि मा ज़करना, उन चीजों के हक में जो हमने जिक्र कर दी, फयसीरु जामियान, तो लिहाजा यह शख्स जामिया बन जाएगा अगर इसकी बहन से निकाह कर ले, लिहाजा इसलिए इद्दत के दौरान इसकी बहन से निकाह नहीं कर सकता। भाई बात समझ में आ गई, हल हो गया। चलिए बस भाई, हादा हुवल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।